बहुत बहुत शुक्रिया। अब आइए कुछ लम्हों के लिए अपने कदमों पर खड़े होते हैं और अपने सरों को दुआ के लिए झुकाते हैं। और अब जब कि हम अपने सरों और अपने दिलों को झुकाए हुए हैं, तो यहाँ कितने हैं जो अपनी दरखास्त खुदावंद को अपना हाथ उठाकर बताना चाहते हैं और अब अपनी दरखास्त अपने दिल में थामे रखें जबकि हम दुआ करते हैं। आसमानी बाप, हम आज शब के लिए बहुत खुश हैं कि एक मर्तबा फिर हम तेरे पास आए हैं और हम यकीन करते हैं कि जो हम मांगते हैं वो हमें मिलता है। अगर हम ईमान रखेंगे तो जो कुछ हमने मांगा है वो हमें मिल जाएगा। और अब खुदावंद, हमारी बेतकादी का इलाज कर ताकि आज शब जो चीजें हमने मांगी हैं उनको लेने के काबिल हो सके। और उनके हाथों के साथ मैंने भी अपने हाथ ऊपर उठा लिए हैं। और ऐ बाप, हम तुझसे दुआ करते हैं क्योंकि आप जानते हैं कि हमें किन चीजों की जरूरत है। खुदावंद, आज रात हम सबको ये अता कर। हम हौसला अफजाई के लिए दुआ मांगते हैं क्योंकि हम बहुत ज्यादा परेशानी के वक्त में हैं जिसमें हम रह रहे हैं और दुनिया इसी हालत में है। खुदावंद, हमें तेरी पाक मदद की जरूरत है। हम दुआ करते हैं कि तू अपने कलाम के वसीले हमारी हिम्मत बढ़ा ताकि हम जान सकें कि हमें यीशु मसीह की आमद से पेशतर कैसे अमल करना चाहिए। बाप, ये बख्श दे। हम ये यीशु के नाम में मांगते हैं, आमीन। आप बैठ सकते हैं। आज रात मैं फिर से यहाँ आकर बहुत खुश हूँ और इसलिए भी कि एक मर्तबा फिर अपने पुरफजल खुदावंद की बात कर सकूं। इस लैंड टेप में दोबारा वापस आना अच्छा लग रहा है। मैं यहाँ बहुत मर्तबा आया हूँ और यहाँ आना गोया घर आने के बराबर है। मैं देख रहा हूँ कि यहाँ बहुत सारे रुमाल दुआ के लिए रखे हुए हैं। गुज़िश्ता रात हमने अपनी शिफाया इबादत खत्म कर दी थी और कार्ड्स भी और बाकी चीजें भी समेट ली थी क्योंकि दो इबादत हुई थी। आपने देखा, आप डबल इबादत करने की वजह से काफी थक गए थे और यकीनन आज रात हम इन रुमालों पर दुआ करेंगे और भरोसा करता हूँ कि खुदावंद आप में से हर एक को ईमान दे ताकि आप अपने मांगने के मुताबिक हासिल कर सके। हम यकीनन कल भाई मेल जॉनसन की कमी महसूस करने जा रहे हैं और उनकी खूबसूरत गायकी की भी। मैं वाकई उनकी खूबसूरत आवाज की तारीफ करता हूँ जो खुदावंद ने उन्हें दी है। और अब अगर आप कल यहाँ आ रहे हैं, मैं टैबरनेकल के लोगों से कहूँगा, यहाँ जेफरसनविल से मेरे कुछ दोस्त भी आ रहे हैं। मेरा ख्याल है कि फिलाडेल्फिया चर्च में उनकी इबादत होनी है, जहाँ मेरा ख्याल है हमारे भाई मेड है। मुझे नहीं पता कि आया आपके यहाँ भी इबादत होनी है या नहीं। यहाँ इबादत है। आपकी इबादत कितने बजे है? यहाँ 11 बजे इबादत होगी और मेरा ख्याल है कि मैं 1:30, 2 बजे या 3 बजे, मुझे 3 बजे यहाँ होना होगा और फिर कल शाम 7 बजे। बस हम यकीनी तौर पर आपको इन इबादत में मदद करना चाहते हैं। अगर आपके चर्च में इबादत नहीं है तो यहाँ आए। हम यकीनन आपको आपकी ड्यूटी से हटाना पसंद नहीं करेंगे क्योंकि हमारा ऐसा कोई मकसद नहीं है, बल्कि हमारा मकसद तो उनको बचाना है जो अभी तक गैर निजात याफ्ता है, जिन्हें अभी तक रूहुल कुद्दस नहीं मिला है और जो वाकई ही ईमान रखते हैं कि उन्हें इसकी जरूरत है। हम उनकी मदद के लिए यहाँ मौजूद हैं। फिर हम बीमार और परेशान लोगों के लिए दुआ करने के लिए यहाँ मौजूद हैं, जो मुख्तलिफ कलिसियाओं से आए हुए हैं। और फिर आप वापस अपनी कलिसिया में जा सकते हैं जहाँ से आप आए हैं। अगर आपको पाकरू मिलता है या शिफा मिलती है तो आप वापस जाकर दूसरों को गवाही दें। चाहे आपकी कलिसिया ऐसी बातों पर ईमान न रखती हो, फिर भी वहाँ जाएं। देखें, जहाँ रोशनी काफी मकदार में है वहाँ रोशनी चमकाना आसान है, मगर हम चाहते हैं जहाँ रोशनी नहीं वहाँ रोशनी चमके। इसी तरह ये अपना बेहतरीन असर डाल सकती है। और भाई वेले, आपका शुक्रिया। भाई वेले, सोच रहे थे कि आवाज ठीक नहीं आ रही, क्या अब ठीक है? अच्छी है, ठीक है, बहुत खूब। अब आज रात चूंकि शिफाया इबादत नहीं होनी है, इसलिए मेरा ख्याल है मैं कुछ जल्दी आपको छोड़ दूंगा। मैं हर रोज आपसे यही कहता हूँ कि मैं 9:30 बजे तक खत्म करने की कोशिश करूँगा और अब इस खूबसूरत वक्त के तकरीबन 9:05 है और अब वक्त आ गया है। और आज सुबह भी आपको 2 घंटे बिठाए रखा था। मैं आपको बताना चाहता हूँ, आप तकरीबन थक गए हैं और कल रात जब मैं ये शहर छोड़ूंगा तो आप बहुत खुश होंगे, मगर मैं चाहता हूँ कि बस 20 मिनट ही बातचीत करूँ, मगर मुझे तब तक बोलना पड़ता है जब तक मैं थक नहीं जाता और मुझे पता है उस वक्त तक आप भी थक जाते हैं। बस इस तरह मेरी बात कभी खत्म नहीं हो पाती, بلکہ میں رک جاتا ہوں تاکہ تھوڑا آرام کر لوں۔ اب آج رات میں چاہتا ہوں کہ آپ اپنی بائبل میں سے یسعیاہ کی کتاب یسعیاہ کا چھٹا باب نکالے، اور اب ہم پڑھنے سے پہلے ہم خدا سے دعا مانگیں گے کہ وہ اپنے کلام سے برکت دے، یہ ہمارے لیے حقیقت بن جائے۔ ہم کچھ لمحوں کے لیے اپنے سروں کو جھکاتے ہیں۔ ٹھیک ہے، پہلے ہم کلام پڑھتے ہیں، اور جیسے ہی ہم پڑھتے ہیں آپ دھیان سے سنیں۔ جس سال میں عزیہ بادشاہ نے وفات پائی، میں نے خداوند کو ایک بڑی بلندی پر اونچے تخت پر بیٹھے دیکھا۔ اس کے لباس کے دامن سے ہیکل معمور ہو گئی، اس کے آس پاس سرافیم کھڑے تھے جن میں سے ہر ایک کے چھ بازو تھے، اور ہر ایک دو سے اپنا منہ ڈھانپے تھا، اور دو سے پاؤں اور دو سے اڑتا تھا۔ اور ایک نے دوسرے کو پکارا اور کہا، قدوس 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 رب الفواج ہے، ساری زمین اس کے جلال سے معمور ہے۔ اور پکارنے والے کی آواز کے زور سے آستانوں کی بنیادیں ہل گئی اور مکان دھوئیں سے بھر گیا۔ تب میں بول اٹھا، مجھ پر افسوس، میں تو برباد ہوا، کیونکہ میرے ہونٹ ناپاک ہیں اور میں نجس لب لوگوں میں بستا ہوں، کیونکہ میری آنکھوں نے بادشاہ رب الفواج کو دیکھا۔ اس وقت سرافیم میں سے ایک سلگا ہوا کوئلہ جو اس نے دستے پناہ سے مذبح پر سے اٹھا لیا تھا، اپنے ہاتھ میں لے کر اڑتا ہوا میرے پاس آیا، اور اس نے میرے منہ کو چھوا اور کہا، دیکھ اس نے تیرے لبوں کو چھوا، بس تیری بد کرداری دور ہوئی اور تیرے گناہ کا کفارہ ہو گیا۔ اس وقت میں نے خداوند کی آواز سنی جس نے فرمایا، میں کس کو بھیجوں اور ہماری طرف سے کون جائے گا؟ تب میں نے عرض کی، میں حاضر ہوں، مجھے بھیج۔ آئیں دعا کریں۔ خداوند یسوع، آج رات اس پر فضل کلام کو ہم سمجھنے کے لائق نہیں ہیں، مگر ہم خداوند تیری مدد مانگتے ہیں، نہ کہ کسی اور مقصد کے لیے بلکہ اس شکاگو شہر میں دوبارہ انجیل کی منادی کے لیے۔ خداوند اس دعا کو قبول کر، اور کاش یہ اثر ہمیشہ قائم رہنے والا اثر ہو، یہ بخش دے۔ ہم یہ یسوع کے نام میں مانگتے ہیں، آمین۔ اب میں اس میں سے ایک عنوان چننا چاہتا ہوں، اثر و رسوخ۔ آپ جانتے ہیں کہ ہم دوسروں کو کچھ نہ کچھ دیتے ہیں، جو کچھ ہمارے پاس ہے اور جو ہم کرتے ہیں۔ جو کچھ ہم کرتے ہیں اس کا اثر کسی دوسرے پر ہوتا ہے، جو بھی عمل ہم کرتے ہیں۔ اس لیے ہمارا عمل، ہماری بات چیت اور ہمارا رہن سہن درست ہونا چاہیے، اور وہ سب کچھ جو ہم کرتے ہیں ہم کسی دوسرے پر اثر چھوڑتے ہیں۔ اور آپ جانتے ہیں کہ بہت سارے لوگ چرچ نہیں جاتے، وہ کہتے ہیں ٹھیک ہے، کیونکہ انہوں نے چرچ کے بارے میں غلط تصور اپنا لیا ہے۔ وہ سوچتے ہیں کہ وہاں جانے والی عورتیں جادوگرنیاں ہیں، اور مرد کالی پٹیاں لٹکائے ہوئے شیطان ہیں، اور انہوں نے اس کے متعلق غلط تصور قائم کر لیا ہے۔ مگر میں آپ کو بتانا چاہتا ہوں کہ وہ کیا کرتے ہیں، وہ آپ کی زندگی کو دیکھتے ہیں کہ آپ کیا کرتے ہیں۔ مجھے یقین ہے یہ پالوس ہی تھا جس نے کہا تھا کہ ہم خدا کے لکھے ہوئے خط ہیں جنہیں آدمی پڑھتے ہیں۔ جب آپ سڑک پر ہوتے ہیں، اور جب آپ کام پر ہوتے ہیں، اور جہاں کہیں بھی آپ ہوتے ہیں، تو کوئی نہ کوئی آپ کو دیکھ رہا ہوتا ہے، اور خاص طور پر جب آپ کہتے ہیں اور اقرار کرتے ہیں کہ آپ ایک مسیحی ہیں، تو تب وہ آپ کو بہت ہی دھیان سے دیکھتے ہیں، اور اس سے آپ کے چوگرد رہنے والے لوگ اثر انداز ہوتے ہیں۔ ہمیں یہ دیکھنا چاہیے کہ ہم کیا کرتے ہیں، کیونکہ اگر ہم غلط اثر و رسوخ چھوڑتے ہیں تو ہم رسوائی لاتے ہیں، نہ کہ صرف اپنے آپ پر بلکہ اپنے مسیح ہونے پر جس کا ہم دعویٰ کرتے ہیں، بلکہ ہم مسیح کو بدنام کرتے ہیں۔ اور اگر ہم سوچیں تو کوئی ایک بھی آپ میں سے مسیح کو کبھی بدنام کرنا نہیں چاہے گا، مگر غلط وقت پر غلط عمل واقعی اس شخص پر غلط اثر چھوڑتا ہے جو آپ کو دیکھ رہا ہوتا ہے۔ اور جب آپ مسیح ہونے کا اقرار کرتے ہیں تو تب ہر ایک شخص آپ کو دیکھتا ہے۔ آج رات جس عنوان پر ہم بات چیت کر رہے ہیں وہ ہے اثر و رسوخ. اس کا تعلق پیچھے سے ہے. اس خاص سبق کو اگر آپ پڑھنا چاہتے ہیں تو یہ آپ کو دوسرے تواریخ کے 26 باب میں ملے گا. وہاں پر اس عزیہ بادشاہ کی زندگی کا ذکر موجود ہے. اب دیکھیں, عزیہ بادشاہ ایک نوجوان چرواہا تھا. وہ ایک نوجوان ساتھی تھا اور ایک بادشاہ کا بیٹا تھا اور گھر سے باہر رہنے سے لگاؤ تھا. اسے جنگل میں رہنا پسند تھا اور وہ ایک چرواہا بن گیا تھا, اور اسے تاکستان بہت پسند تھا اور چیزوں کو اگتے ہوئے دیکھنا بھی پسند تھا. اور اس نوجوان کو بہت ہی اچھے ماحول میں پالا گیا تھا. اس کا باپ امسیا ایک عظیم شخص تھا. وہ اپنے آخری ایام میں تھوڑا کمزور پڑ گیا اور کسی دوسرے ملک سے کچھ دیوتا لے آیا. اسی وجہ سے خداون نے اسے زمین سے اٹھا لیا. مگر اس جوان کو بہت اچھا ماحول ملا تھا, کیونکہ اس کی ماں دختر یروشلم تھی, اس کا باپ ایک ایماندار تھا. اس لیے اس لڑکے کی پرورش ایک اچھے ماحول میں ہوئی تھی. اور ایک بچے کی اس طرح پرورش کرنا بڑی اچھی بات ہے. یہ اسی طرح ہونی چاہیے. اور آپ جانتے ہیں یہ کیا ہے, آپ کے بچے ایک خاص آنکھ ہے جو آپ کو دیکھتے ہیں. جو کچھ آپ کرتے ہیں وہ دیکھتے ہیں, اور جو کچھ آپ کرتے ہیں یہ بعد میں اس کی نقل کرتے ہیں, کیونکہ جو کچھ آپ کرتے ہیں وہ ان کے لیے نمونہ بن جاتا ہے. مجھے یاد ہے, زیادہ عرصہ نہیں ہوا جب میں لاس اینجلس میں فل گوسپل بزنس مین کی عبادت میں گیا تھا, اور بھائی اورل رابرٹس نے اس کے متعلق ایک بیان دیا تھا, اور انہوں نے مجھے کہا تھا کھڑے ہو جائے اور اثر و رسوخ ڈالنے پر کچھ بیان کرے. میں نے کہا, اس سے مجھے ایک کہانی یاد آ رہی ہے جو ایک مرتبہ میں نے پڑھی تھی, جس میں ایک شخص کرسمس کے موقع پر اپنے پڑوس میں اپنے ساتھیوں اور پڑوسیوں میں تحفے بانٹنے جاتا تھا. اور ہر مرتبہ جب بھی وہ کسی گھر جاتا تھا تو وہ شراب پیتا تھا. وہ اگلے گھر گیا اور شراب پی, اور جب تک اس نے اپنے تحفے بانٹے اور دوسروں کے دیے ہوئے تحفے لیے, واپس آتے ہوئے اس نے سوچا کہ میں کسی پارک کے مختصر راستے سے ہو کر گزروں, اور وہاں تقریباً 4-6 inches برف پڑ چکی تھی. اور اس نے دیکھا کہ وہ خود آڑا ترچا اور ڈگمگاتا چل رہا ہے اور سیدھا نہیں چل پا رہا, کیونکہ وہ شراب کے زیر اثر تھا. اس نے دھیان دیا تو اس کے پیچھے اس کا چھوٹا 7 لڑکا آ رہا تھا جو اس کی طرح تیز نہیں چل سکتا تھا, اور وہ بڑے بڑے قدم اٹھاتا ہوا اور گرتا ہوا اور ڈگمگاتا ہوا آ رہا تھا. بس وہ رک گیا تاکہ وہ بچہ اس کے پاس آ جائے, اور اس نے اس بچے سے پوچھا, بیٹا تم اس طرح کیوں چل رہے ہو؟ اس نے کہا, ڈیڈی میں آپ کے قدموں پر قدم رکھ کر چلنے کی کوشش کر رہا ہوں. اب آپ غور کریں, یہ ایک مثال سے بڑھ کر ہے, کیونکہ یہ سچ ہے کہ آپ ہی اپنے بچوں کی چال قائم کرتے ہیں. اور آج ہمارے امریکی لوگ اپنے بچوں کے سامنے ایسے نقشے قدم چھوڑ رہے ہیں, جیسے کہ مردوں اور عورتوں کا سگریٹ پینا اور شراب پینا اور گھر میں تاش کھیلنا اور جوا گھر جانا. اگر ایسا ہے تو آنے والی پیڑھی کس قسم کی ہوگی؟ ہماری اگلی نسل جو آنے والی ہے, یا اس سے اگلی نسل جو آنے والی ہے, کیسی ہوگی؟ وہ تو نشہ بازوں کا جھنڈ ہوگی. اور میں سوچتا ہوں تقریباً پوری دنیا ہی اب ایسی حالت میں ہے. اگر یہ پیڑھی یا یہ نسل جو کہ اس طرح کی ہے, تو آنے والی نسل کیسی ہوگی؟ تو تب اگر اس کے بعد جو پیڑھی آئے گی وہ کیسی ہوگی؟ یعنی جیسا چل رہا ہے, اگرچہ ایسا ہی چلتا رہا تو پوری دنیا کی نسل اکٹھی ہی برباد ہو جائے گی, کیونکہ ہم اپنے آپ کو مار رہے ہیں اور دوسروں کے لیے یہی نقشے قدم چھوڑ رہے ہیں. اور یہاں تک کہ آج مسیحی لوگ بھی جو مسیح ہونے کا دعویٰ کرتے ہیں, وہ سگریٹ اور شراب پیتے ہیں اور دھوکہ دیتے ہیں اور بے ایمانی سے پیسے کماتے ہیں. جبکہ ہم کیوں, اس میں ذرا بھی حیرت نہیں کہ آج مسیحت بھی اپنے منجمد ہونے کی سطح پر آ گئی ہے. یہ وہ اثر و رسوخ ہے جو چرچ جانے والے لوگوں نے ان لوگوں پر چھوڑا ہے جنہوں نے ابھی تک مسیح کو قبول نہیں کیا. لوگ آج چاہتے ہیں کہ ان کی گواہی بنی رہے اور چاہے وہ جیسی بھی زندگی گزارتے رہے. بس یہی وجہ ہے کہ آج پاک روح کی بہت زیادہ ضرورت ہے, کیونکہ وہی ایک ہے جو آپ کی زندگی میں رہنا چاہتا ہے. پاک روح حاصل کرنے کے بعد پھر آپ یہ نہیں ہوتے جو جی رہے ہوتے ہیں, یہ مسیح ہوتا ہے. اور اگر آپ کی زندگی میں اس کا اول درجہ نہیں ہے تو پھر آپ یاد رکھیں, آپ کو رول کچھ نہیں ملا ہے. وجہ یہ ہے کہ اگر وہ آپ میں ہے तो वो आप अपना जीवन जिएगा। फिर आप अपने लिए नहीं जीते, आप मर गए होते हैं और आपकी जिंदगी खुदा में पोशीदा होती है और मसीह के वसीला आप पर पाकरू की मोर लग चुकी होती है। बस फिर आपके लिए कोई चारा नहीं रहता कि आप सोच भी सके कि आप क्या थे। अब हम इस नौजवान के बारे में देखते हैं कि उसके माँ बाप अच्छे और खुदा प्रस्त थे और उसे अच्छी तरबियत मिली थी। उसे जब वो 16 बरस का था तो उसके वालिद का इंतकाल हो गया और लोगों ने उसे लिया और बादशाह बना दिया। और जब वो उस बा इख्तियार तख्त पर बैठ गया तो वो सिर्फ 16 साल का था। और अगर आप उसकी जिंदगी के बारे में पढ़ें तो आप देखेंगे कि वो अपनी मुल्की सियासत से मुतासर नहीं था। वो उस राय को नहीं मानता था जिसे सभी लोग मानते थे। बाइबल कहती है वो खुदा की मर्जी पर चलने की कोशिश करता था। अब यही वजह थी कि वो इस नौजवान नबी के लिए एक अजीम मिसाल बन गया था। इसी वक्त में यशायाह था। उज़िया बादशाह के दिनों में यशायाह नबी भी रहता था और बादशाह और नबी दोनों इकट्ठे ही जवान हुए थे। उन दोनों की आपस में बड़ी रफाकत थी और यशायाह महल में रहता था और बादशाह के बाजू की तरफ ही उसका झुकाव था। और हम देखते हैं कि इस जवान साथी के असर रसूख से यशायाह मुतासर था। वो यशायाह के लिए हीरो बन गया था क्योंकि वो था, वो लोगों में कोई फर्क नहीं रखता था। उसने कभी किसी बात को अपने ऊपर हावी नहीं होने दिया था। वो उसको इधर उधर नहीं करता था। उसने खुदा की खिदमत का तहिया कर लिया था कि सिर्फ खुदा ही की खिदमत करे। और वो एक अच्छा शख्स था जिसकी मिसाल दी जा सकती थी। और हम देखते हैं कि उसने कभी भी बुतप्रस्त दुनिया से कोई समझौता नहीं किया था। जब बुतप्रस्त दुनिया ने उसे देखा तो उसने अपनी बादशाही बहुत अजीम बना ली है और खुदा उसके साथ है और उसे बरकत दे रहा है। और खुदा तो हर उस शख्स को बरकत देगा जो उसके कलाम पर कायम रहेगा। अब बात यह है कि खुदा हर उस शख्स को बरकत देने का पाबंद होता है जो खुदा के कलाम के साथ कायम रहता है। अब हम देखते हैं कि यशायाह यकीनन उस बादशाह को पसंद करता था। और फिर बादशाह की बादशाहत फैलती गई। मेरा ख्याल है कि उसका नंबर सुलेमान की बादशाही के बाद दूसरे नंबर पर था क्योंकि उसका असर रसूख हर तरफ से मिस्र तक पहुंच गया था। नौजवान यशायाह नबी के लिए ये बहुत बड़ी मदद की बात थी कि किसी शख्स को देखे जो खुदा के लिए खड़ा रहे और सियासत या किसी भी बात से कतई नजर वो ठीक कलाम के साथ खड़ा रहे। वो वाकई ही यशायाह नबी के लिए एक बा असर शख्स बन गया था। उस नौजवान साथी को कैसे खुदा ने बरकत दी? क्योंकि वो कलाम के साथ और सच्चाई के साथ खड़ा था। अब हम देखते हैं कि इस बादशाह ने आज के बहुत सारे मसीहों की तरह किया। जब तक वो फ्रोतन बना रहा तब तक खुदा उसे बरकत देता रहा। मगर बाइबल फरमाती है कि जब वो बड़ा ताकतवर हो गया, जब उसे सभी कुछ मिल गया और महफूज हो गया, तब वो अपने दिल में फूल गया और उसकी गाड़ी पटरी से उतर गई। अब आज भी यही मसला कलीसियाओं के साथ है। ऐसा हमेशा होता है कि जब इंसान सोचते हैं कि वो काफी काबिल हो चुके हैं, वो फिर मजीद दुआ करना छोड़ देते हैं। फिर वो अपनी खिदमत के लिए खुदा की मर्जी का इंतजार नहीं करते। अगर आप मेरे इस रद्दे अमल को दरगुजर कर दें, तो मैं किसी खास मुसन्नफ के साथ मुत्तफिक होऊंगा। यही वजह है कि इनमें से बहुत से आदमी इस पिछली बेदारी या इस आखिरी दिनों की बेदारी से चूर चूर होकर रह गए हैं। उनमें से कुछ को शराब में मुतवाले उनके मंबर पर पाया गया है और उनमें से कुछ को और गलती करते हुए पाया गया है। ऐसा इसलिए हुआ क्योंकि उनका असर रसूख लोगों पर था। तब उन्होंने सोचना शुरू कर दिया कि वो खुद कफील है। वो सोचते थे कि उनकी छोटी सी बादशाही में लोग उनकी मुट्ठी में हैं और वो जो चाहे कर सकते हैं और लोग गौर नहीं करेंगे। मगर खुदा देखता है। आप देखें, वही एक है जो गौर करता है। मैं ये कह सकता हूँ, नबूकदनज़र एक दिन निकला और कहा, देखो मैंने कितनी बड़ी बादशाही बना ली है। तब खुदावंद के फरिश्ते ने उसे मारा। और जब कोई मर्द या कोई औरत, चाहे कोई बिशप या कोई कार्डिनल ही क्यों ना हो, इससे कोई फर्क नहीं पड़ता, चाहे वो कुछ भी हो, जब आप ये महसूस करना शुरू कर देते हैं कि आप खुद इंसान हैं, तब आपके लिए बेहतर है कि गौर करना शुरू कर दे और मोहतात हो जाए। क्योंकि खुदा आपको इस तरह नहीं चलने देगा, क्योंकि वो अपना जलाल किसी को नहीं देता। नहीं जनाब, खुदा सिर्फ अपने लिए ही जलाल चाहता है। بعض اوقات خدا کسی شخص کو برکت دے کر اسے ایک چھوٹی سی خدمت دے سکتا ہے جو کہ دوسرے بھائیوں کی خدمت سے اچھی ہو یا اچھی نہیں بلکہ اس کے دوسرے بھائیوں سے تھوڑی مختلف ہو۔ اور پہلا کام کیا ہوتا ہے آپ جانتے ہیں؟ وہ اپنی چھاتی چوڑی کر کے اپنے آپ کو بڑا بناتا ہے اور او میرے خدایا، وہ کیا کرے گا؟ وہ آپ کو سڑک سے ہٹا دے گا۔ اور جیسا کہ میرا یقین ہے کہ یہی وہ وقت ہے جب وہ شخص دروازے سے باہر نکال دیا جائے گا، کیونکہ خدا ایسے شخص کو استعمال نہیں کر سکتا۔ یہ بادشاہ خود کو خود مختار سمجھنے لگا، حالانکہ وہ خدا پرست انسان تھا۔ اس نے سوچا کہ وہ اب سب کاموں کو کرنے کے لیے خود پر گھمنڈ کر سکتا ہے، وہ جو چاہے اور جس پر چاہے قبضہ کر سکتا ہے، اسے کسی سے پوچھنے کی ضرورت نہیں ہے۔ لیکن یاد رکھے، ہم ہمیشہ خدا کے محتاج ہیں۔ خدا ہمارا خدا ہے، اور ہم دیکھتے ہیں کہ وہ مغرور ہو گیا، بلکہ وہ بہت زیادہ مغرور ہو گیا، یہاں تک کہ اس نے سوچا کہ وہ خدا کی طرف سے بابرکت ہے، اس لیے وہ خادم کی جگہ بھی لے سکتا ہے۔ بس اس نے بخور ڈال لیا اور ایک کاہن کے مقام پر پہنچ گیا، اس طرح وہ اپنے مقام اور فرض سے ہٹ گیا۔ ایسا ہی میں ہمیشہ ان فل گوسپل بزنس مین والوں سے کہتا ہوں، کیا کبھی بھی مناد بننے کی کوشش نہ کریں۔ منادوں کو ساری باتیں ٹھیک رکھنے کے لیے کافی مشکلات کا سامنا کرنا پڑتا ہے، اور پھر بھی ہم بہت ناقص کام کر رہے ہیں، اور پھر خاص کر ایک بزنس مین کے لیے جسے اس کام کے لیے بلایا ہی نہیں گیا۔ دیکھیں، جب آپ ایسا کر رہے ہوتے ہیں تو آپ اپنی حدیں پار کر رہے ہوتے ہیں۔ آپ کو اس بات سے سبق سیکھنا چاہیے۔ آج رات بہت سارے لوگ ممبر سے منادی کر رہے ہیں جنہیں وہاں نہیں ہونا چاہیے تھا، کیونکہ وہ ایک کھانے کے ٹکٹ یا پھر لوگوں میں مشہور ہونے کے لیے یہ کام کر رہے ہیں، یا انہیں دوسروں سے کچھ بڑھ کر مل جائے، یا ایسا کرنے سے کوئی آپ کی تعریف کرے اور کوئی آپ کی پیٹھ پر تپکی دے یا کچھ اور کرے۔ دیکھیں، بعض اوقات وہ یوں ہی خادم بن جاتے ہیں۔ یسوع نے کہا، تم بیواؤں کے گھروں کو لوٹ لیتے ہو اور اعلیٰ مقام پر بیٹھنے کی خواہش کرتے ہو اور دکھاوے کے لیے لمبی لمبی دعائیں کرتے ہو۔ اس نے کہا، تم اتنا ہی زیادہ عذاب میں پڑو گے۔ سمجھے، ہمیں کبھی بھی اس جگہ میں نہیں جانا چاہیے۔ ہمیں ہمیشہ ضرور یاد رکھنا چاہیے کہ خدا چاہتا ہے کہ ہم فروتن بنیں۔ اوپر اٹھنے کے لیے نیچے جانا پڑتا ہے۔ اپنے آپ کو فروتن بنائیں، آپ بلند ہو جائیں گے، اور اگر آپ اپنے آپ کو بلند کریں گے تو آپ نیچے گرا دیے جائیں گے۔ اب ہم یہاں دیکھتے ہیں کہ اس بادشاہ نے خادم کی جگہ لینے کی کوشش کی جس کا اہل وہ نہیں تھا، پھر بھی خدا نے اسے برکت دی تھی۔ وہ ایک عظیم شخص تھا، دنیا کی سب قوموں کے خلاف اس نے اپنی بادشاہی مضبوط کر لی تھی۔ وہ اس کی عظمت میں نذرانے پیش کرتے تھے اور اس کے لیے بھیڑ اور مویشی لاتے تھے، اور اس کے پاس چرواہے تھے اور تاکستان کی دیکھ بھال کرنے والے اور سبھی کچھ تھا۔ وہ عیش و عشرت کی زندگی گزار رہا تھا، تب ہی اس کے اندر گمنڈ آنا شروع ہو گیا۔ ہم دیکھتے ہیں کہ ایک کلیسیا یا مقامی کلیسیا فروتن ہو کر ایک چھوٹی سی جگہ سچے دل سے خداوند کی خدمت کرتی ہے، اور جب کوئی ان کی مدد کرتا ہے اور وہ تھوڑے بہتر ہو جاتے ہیں اور ایک اچھا چرچ بنا لیتے ہیں، اور وہ ایک کونے سے اسے اور تھوڑا بہتر بنانے کی کوشش کرتے ہیں، اور پھر ان کے لوگ اپنی ترقی پر سینہ چوڑا کر کے چلنے لگتے ہیں۔ تو دیکھیں، ہمیں ضرور یاد رکھنا چاہیے کہ یہ بات غلط ہے۔ خدا نے اسرائیل کو بتایا تھا کہ جب میں نے تمہیں کھیت میں پایا تو تم خون آلودہ تھے اور ایسی ہی حالت میں مبتلا تھے، اور پھر جب تمہاری پرورش کی گئی تو تم حسین ہو گئے۔ تب اس نے خدا سے پیچھے منہ موڑ لیا، اور پھر اور ایک قصبی کی طرح کا کردار ادا کیا اور ہر کسی کو مدعو کیا کہ اسے دیکھے، اور ہم دیکھتے ہیں کہ خدا ان تمام حرکات سے خوش نہ ہوا۔ اور اسرائیل کا یہ عظیم اور طاقتور بادشاہ تھا، جب اس نے اس مقام پر کھڑا ہونے کی کوشش کی جس کے لیے اسے مسا نہیں کیا گیا تھا، اور ہم دیکھتے ہیں کہ کاہنوں نے دوڑ کر اسے سمجھانے کی کوشش کی، یہ تیرا مقام نہیں ہے، تجھے یہ نہیں کرنا چاہیے، کیونکہ خدا نے اس کو کرنے کے لیے الگ آدمی مخصوص کیے ہیں۔ کاش خدمت صرف اسی طریقے سے کی جائے جس طریقے سے خدمت مخصوص کی گئی ہے۔ کاش آدمی سمجھ جائے کہ انجیل کی منادی کلیسیا میں ممبر بڑھانے کے لیے نہیں ہے، بلکہ یہ تو اس کام کے لیے مخصوصیت ہے کہ ہمارے پاس خدا کی بادشاہی کے لیے نئے سرے سے بچے پیدا ہوں۔ اس سے کوئی مطلب نہیں کہ وہ کس تنظیم میں جاتے ہیں اور کہاں سے ہے، لیکن وہ نئے سرے سے پیدا شدہ بچے ہونے چاہیے۔ پھر آج ہم دیکھتے ہیں جب خدا کسی ادنا خادم کو کھڑا کرتا ہے اور کسی قسم کے عجیب کام اس کی خدمت میں کرتا ہے، تو یہ اس کے لیے کافی مشکل ہو جاتا ہے، کیونکہ دنیا در خادم اس کی نقل کرنا شروع کر دیتے ہیں۔ پھر مختلف لوگ ان میں آ کر کہنے کی کوشش کرتے ہیں، یہ ایسا ہے، وہ ایسے ہیں، یا پھر کچھ مختلف ہے۔ میں ایک آدمی کے بارے میں جانتا ہوں جو آج دنیا میں ہے، ایک اچھا انسان، اور اچھا انسان ہونے کے ساتھ کلام کا ایک حقیقی مناد بھی ہے، اور میں کہوں گا کہ ایک حقیقی بھائی ہے۔ اور زیادہ عرصہ نہیں ہوا جب میں نے اس سے بات چیت کی تھی، اور وہ جوش و خروش سے بھرپور تھا، اور اس کی منسٹری کی بنیاد مکمل جوش و خروش پر تھی۔ اب وہ لوگوں کو ابدی زندگی کے لیے بپتسمہ دے رہے ہیں کہ ایسے لوگ مرنے والے نہیں ہیں۔ مجھے ڈر ہے کیونکہ وہ ایسی شاخ پر بیٹھے ہوئے ہیں جہاں سے ان کا اترنا مشکل ہے، لیکن آپ دیکھیں یہ غلط ہے۔ ایک انسان جو عورت سے پیدا ہوتا ہے اور تھوڑے دنوں کا ہے اور دکھوں اور مصیبتوں سے بھرا ہے، اور زندہ رہنے کے لیے انہیں مرنا ضروری ہے، اور ہم جانتے ہیں ایک مرتبہ انسان کا مرنا اور اس کے بعد عدالت کا ہونا مقرر ہے۔ بس ہم جانتے ہیں کہ ہمیں مرنا ضروری ہے۔ میں اس پرانے کیڑے مکوڑوں کے بوسیدہ گھر میں رہنا نہیں چاہتا ہوں جس میں رہ رہا ہوں، کیونکہ یہ ہر ایک بیماری کو پکڑ لیتا ہے۔ میں تو ویسا چاہتا ہوں جو ہاتھوں کا بنایا ہوا نہ ہو، بلکہ خدا کا بنایا ہوا ہو، جو کہ اس مخلوط درخت کی طرح نہ ہو۔ میں تو وہ چاہتا ہوں جو خدا کے ہاتھوں سے بنایا گیا ہو، جس میں بیماریاں اور دکھ اور موت نہ ہو۔ اب جب بھی خدا مجھے واپس بلانا چاہے تو میں اس کے فضل سے تیار ہوں۔ میں ایمان رکھتا ہوں کہ جب یہ زمینی خیمہ گر جائے گا تو ہمیں ایک اور خیمہ ملے گا جو پہلے سے انتظار کر رہا ہے، جس میں ہم بسیں گے اور موت کا اس پر کوئی اختیار نہ ہوگا۔ آپ اس میں کس طرح رہنا پسند کریں گے، جبکہ میں تو اس میں رہنا نہیں چاہوں گا۔ مجھے تو اس جبکہ ہم اسے چھوڑ کر جانے والے ہیں، اور مجھے اس بات کی خوشی ہے، اور یہ پرانا انسان جراثیم کے پھندے میں ہے جس میں ہم رہ رہے ہیں، موت کا پھندا ہے یا جو کچھ بھی ہے، اس میں دکھ، درد اور بڑھاپا ہے، اور کیوں کوئی یا میں اس بدن میں رہنا پسند کروں گا؟ مجھے خوشی ہے کہ ایک اور آ رہا ہے، ہمارے لیے ایک جلالی بدن تیار کیا گیا ہے، اور جیسے ہی زندگی اس پرانے کھول کو چھوڑتی ہے تو وہ خدا کا ابدی روح جو اس میں ہوتا ہے، یہ اس پار خیمہ کے لیے اپنی اڑان بھر لیتا ہے اور وہاں ابد تک رہتا ہے۔ کیا ہم کچھ ایسا ہی حاصل کرنا نہیں چاہتے؟ میرے خدایا، جی ہاں جناب، ہو میں بہت خوش ہوں کہ یہاں یہ خدا ہی ہے جس نے یہ باتیں بڑی سادگی سے ہمیں بتائی ہیں، اور ہم یہاں یہ دیکھتے ہیں، یہ باتیں کسی نہ کسی طرح عکس ہیں، ہم ایک عکس ہیں۔ میں یہاں پلیٹ فارم سے آدمیوں کو چلتے پھرتے دیکھتا ہوں، اور میں سڑک پر مردوں اور عورتوں کو چلتے پھرتے دیکھتا ہوں۔ ان میں زندگی تو ہے، مگر وہ حقیقی زندگی نہیں ہے، کیونکہ اس میں موت شامل ہے۔ اور داؤد نے کہا تھا، خواہ موت کے سایہ کی وادی میں سے میرا گزر ہو۔ اب سایہ کے لیے بہت زیادہ روشنی کا ہونا ضروری ہے، وہاں بہت زیادہ روشنی ہونی چاہیے۔ اگر اندھیرا ہی اندھیرا ہو تو پھر سایہ نہیں بن سکتا۔ دیکھیں، اندھیرے میں بہت زیادہ روشنی کا ہونا ضروری ہے تاکہ ایک سایہ بن سکے۔ ٹھیک ہے، یہ اب آپ پر منحصر ہے کہ دونوں اطراف میں آپ کا رجحان کس طرف ہوتا ہے۔ اگرچہ میں ایک انسان کو چلتے پھرتے دیکھتا ہوں جو اچھا نوجوان نظر آتا ہے، مگر کچھ سالوں بعد اسے دیکھوں تو اس کے کندھے جھک جاتے ہیں اور بال سفید ہو جاتے ہیں اور گر جاتے ہیں۔ ایک خوبصورت نوجوان لڑکی کو دیکھتا ہوں جو کہ ایک پاک اور راست باز چہرے کے ساتھ کھڑی خدا کی تعریف کر رہی ہوتی ہے، اور کچھ سالوں کے بعد پھر جب میں وہاں جاتا ہوں اور دیکھتا ہوں کہ اس کے دو یا تین بچے ہو گئے ہیں اور اس کے کندھے جھک گئے ہیں۔ ٹھیک ہے، او میرے خدایا، اس سے تو ظاہر ہوتا ہے اس بدن میں موت بسی ہوئی ہے، اس سے کوئی فرق نہیں پڑتا تو وہ کتنی اچھی ہے اور کتنی خوبصورت نظر آ رہی ہے، مگر اس میں موت بسی ہوئی ہے۔ اب میں دیکھتا ہوں کہ روح کا جھکاؤ کس طرف ہوتا ہے۔ اگر یہ ہمیشہ نور کی نمائندگی کرتا ہے، نور کی گفتگو کرتا ہے، نور کی بات چیت کرتا ہے، تو یہ نور ہی کے ساتھ جائے گا۔ لیکن اگر یہ ہمیشہ دوسری طرف دنیا سے اور دنیا کی چیزوں سے جڑا ہوا ہے، تو اس پر دنیا کا اثر و رسوخ ہے، تو پھر مرنے کے بعد کچھ نہیں بلکہ ایک اندھیرے سے نکل کر دوسرے اندھیرے میں چلا جائے گا۔ بس آپ دیکھیں ہم کیا ہیں۔ ہمیں یاد رکھنا چاہیے کہ ہم جو کچھ بھی ہیں، ہم صرف خدا کے فضل سے ہیں، اور ہم میں سے کوئی بھی اس کے بارے میں شیخی نہیں مار سکتا۔ ہم صرف فروتنی سے خدا کی عبادت کے لیے سر ہی جھکا سکتے ہیں، اور اس کی بلائی کے لیے اس کی حمد و ثنا کر سکتے ہیں۔ اور ہم دیکھتے ہیں جب تک یہ بادشاہ ایسا کرتا رہا، خدا اسے برکت دیتا رہا۔ لیکن جب وہ اس مقام پر پہنچ گیا کہ اپنی بلاہٹ میں رہنے کی بجائے وہ کسی دوسرے کی بلاہٹ میں داخل ہو گیا، اور اس نے سوچا کہ خدا نے اسے برکت دی ہے، اس لیے سب کچھ ٹھیک ہے، وہ جو چاہے کر سکتا ہے۔ کتنے دکھ کی بات ہے کہ ہم ایسی غلطیاں کرتے ہیں۔ कितनी ज्यादा बुरी बात है। आपको पूरी तरह से दयानतदार रहना चाहिए। आपको कभी भी ऐसा नहीं करना चाहिए जब तक खुदा आपकी इसके लिए रहनुमाई ना करे, और जब तक उसको साबित और उसकी तस्दीक ना करे, और जब तक आप जान ना ले कि खुदा ने ऐसा करने को कहा है। अक्सर जो आदमी खुदा का चुना हुआ होता है, खुदा उसे दौड़ाता है और फिर उसे हकीकी खुदा का बंदा बनाता है। ये ऐसे लोगों की बात नहीं है जो अपनी मर्जी से सब कुछ करना चाहते हैं या कुछ न कुछ करते रहते हैं। आपके लिए उन्हें बताना मुश्किल होगा कि अगर उन्होंने इसे हासिल कर लिया है तो उन्हें इसके साथ क्या करना चाहिए, समझे? मगर खुदा तो अपने बंदे को पकड़ लेता है मूसा की तरह और पालूस की तरह, और उसे नीचे गिरा दिया ताकि उसकी जिंदगी जलाल का वसीला बने, और फिर वो रुलकुस का कैदी बन गया। अब हम इस बादशाह पर गौर करते हैं और हम उज़िया के बारे में एक और बात सीख सकते हैं। जब उसने उस बा इख्तियार शख्स के जरिए बखुरदान को उस आदमी से ले लिया जो खिदमत के लिए मखसूस था, और जब बादशाह को रोका गया तो वो गुस्से में आ गया। ओ, ये कैसी बाईस से लानत बात है जब एक इंसान दूसरे साथी को बताता है कि आप गलती कर रहे हैं, और उसे खुदा के कलाम से दिखा देता है कि आप गलती पर हैं, और फिर वो शख्स ये सोचकर गुस्से में आ जाता है कि जो वो चाहे वो कर सकता है और कलाम की ताबेदारी नहीं करता। आपने गौर किया कि बादशाह का क्या हुआ? जब वो गुस्से की हालत में था तो कोढ़ उसके माथे पर उभर आया। उज़िया के मुंह पर कोढ़ हो गया था, और जब काहिनों ने देखा और उसकी तस्दीक की तो उसे हैकल से निकाल दिया गया, और इस तरह वो एक कोढ़ी होकर मरा। वो अजीम जिंदगी जो बहुत अच्छी तरह शुरू हुई थी और उसका इख्तिताम कोढ़ी होकर मरना था। और जिस शख्स की जिंदगी को खुदा ने एक बार बा असर किया था, उसको अपनी बाकी सारी जिंदगी एक अलग कोठरी में रहकर गुजारनी पड़ी। मैं ये अदब से कहना चाहूँगा, हमने खेत में ऐसे अच्छे इंसान हासिल कर लिए थे जिनमें जवान आदमी और अधेड़ उम्र वाले आदमी और बूढ़े आदमी थे जिन्होंने अच्छे तरीके से काम का आगाज किया था और खुदा को अच्छे फल दिखाने की कोशिश की थी। मगर आज हम देखते हैं कि वो शराबी बन गए हैं और हमसे निकलकर टूट फूट का शिकार हो गए हैं, और दूसरों में चले गए हैं और हमसे दूर हो गए हैं। उनमें से कुछ बरगश्ता हो गए हैं, उनमें से कुछ दौलत के पुजारी बन गए हैं और कुछ औरत के पुजारी बन गए हैं, और उन औरतों से ब्याह कर लिए जो उनकी बीवियां ना थी, और ये सारी चीजें और रुसवाई और ये सब कुछ हर तंजीम लेकर आई है। हम एक दूसरे को बुरा नहीं कह सकते क्योंकि हम और हर तंजीम सब कसूरवार है। हम ऐसे लोगों को देख चुके हैं जो खुदा की तरफ से बा असर थे और लोगों में बड़े नाम के मालिक थे, लेकिन जब वो मगरूर हो गए, जब आदमी ऐसे मकाम पर पहुंच जाए कि वो खुदा का असर लोगों पर डाल सके, तो फिर उसे हर वक्त मुसलसल फरोतन बने रहना चाहिए। हम देखते हैं कि ये बादशाह रुसवा होकर कोर्ट की हालत में मरा। तब उस जवान नबी के लिए ये एक सबक बन गया कि वो अपना भरोसा किसी इंसान पर ना रखे, बल्कि सिर्फ खुदा ही को देखता रहे। जब उसने एक इंसान को एक मिसाल के तौर पर देखना शुरू किया, और वो अच्छा इंसान होते हुए भी नाकाम हो गया। बस आज रात हमारे लिए ये एक सबक है, चाहे कोई भी इंसान कितना ही अच्छा हो, मगर इससे कतई नजर हमें अपनी नजरें खुदा पर लगानी चाहिए, चाहे वो कार्डिनल, काहिन, नबी या चाहे वो कुछ भी हो। वो गलतियों, खताओं और भूल चूक और मौत और गुनाह से बचे हुए नहीं है, लेकिन सिर्फ एक ही है, और वो यीशु मसीह है। सिर्फ वही एक है। इससे यशायाह ने सबक सीख लिया कि खुदा ही अपने बंदे को मुकरर करता है। एक इंसान को यह हक नहीं है कि वो कहे, ठीक है, मैं खादम बनकर अच्छी जिंदगी गुजार सकता हूँ, मैं सोचता हूँ कि खिदमत का काम सीख लूँ, मैं सोचता हूँ कि मैं ये कर लूँ या वो कर लूँ, मैं सोचता हूँ कि मैं इस नेमत की नकल कर लूँ जो खुदा ने उस शख्स को दी है, तो ये होगा, मैं भी बड़ी बड़ी इबादत करा लूंगा और वगैरह वगैरह। हम आज बहुतात से ऐसा होते हुए देख रहे हैं, लेकिन आप देखें, यशायाह ने यहाँ एक सबक सीख लिया कि खुदा अपने बंदे को मुकरर करता है। खुदा ही मुकरर करता है, और खुदा ने कभी भी उसे काहिन नहीं बनाया था, खुदा ने उसे बादशाह बनाया था, और उसे बादशाही बने रहना चाहिए था, उसे ऐसी कोशिश नहीं करनी चाहिए थी। यशायाह ने यह सबक सीखा कि आपको दूसरे की जगह लेने की कोशिश नहीं करनी चाहिए। और फिर जब उसने देखा कि उसका अजीम हीरो रुसवा होकर चला गया और फिर मर गया, तो यशायाह ने महसूस किया कि उसकी सारी दिलकश उम्मीदें दम तोड़ चुकी हैं। तो वो एक दिन हैकल में गया ताकि खुदावंद से बातचीत करे, और तब ही उसे ये रोया मिली। हैकल में उसने उसको देखा जिसको देखने की तमन्ना वो सारी जिंदगी करता रहा था। हैकल में उसने खुदा को बड़ी बुलंदी पर और ऊंचे तख्त पर बैठे हुए देखा, और फिर उसके लबास के दामन से हैकल मामूर हो गई। इस रोया में उसने देखा कि खुदा का तख्त बहुत बुलंदियों पर है और जमीन की हर एक बादशाही से बुलंदोबाला है। जब वो रोया में था तो उसने उस एक खुदा को देखा जिसको देखना चाहता था। और फिर हम देखते हैं कि आसमानी सराफीम हैकल में इधर उधर उड़ रहे थे। अब सराफीम के लिए अबरानी लफ्ज बर्नर्स इस्तेमाल हुआ है। ये वो थे जो बाखूर और कुर्बानी पेश करते थे। ये फरिश्तों से थोड़ा ऊपर होते हैं और गुनाहगारों के लिए रास्ता बनाते हैं जब कुर्बानी दी जाती है। और ये खास तौर पर ये सराफीम या ये बर्नर्स एक खास खिदमत करते थे, और ये ठीक खुदा की हजूरी में रहते थे। ये करूबियों की तरह होते हैं और खुदा की हजूरी में रहते हैं। और जब उस नबी ने अपने ऊपर खुदा की रूह को महसूस किया और उसने अपनी आंखें खोली, आप देखें कि उसे पैदा ही इस मकसद के लिए किया गया था कि जब वो आंखें खोले तो ये देखे कि ये बिल्कुल ऐसा ही है। उसको जमीन पर से उठाकर ख्वाबों की सरजमीन में पहुंचा दिया गया, और उसने खुदा को एक बड़ी बुलंदी पर ऊंचे तख्त पर देखा। और फिर उसने हैकल में देखा कि सराफीम इधर उधर उड़ रहे थे और हैकल में पुकार रहे थे, कदूस कदूस कदूस, खुदावंद खुदा है, कदूस कदूस, खुदावंद खुदा है। कैसा बदलाव और कैसा असर इससे उस नौजवान नबी पर पड़ा होगा जब उसने एक इंसान की गिरावट को देखा। अच्छा भला इंसान बनने के बाद भी लोग गिर जाते हैं, मगर अब उसने खुदा को और सराफीम को देख लिया था। और उस डांपे जाने पर खास गौर करें जिससे ये सराफीम डांपे हुए थे। दो परों से वो मुंह डांपे हुए थे, दो परों से पांव, और दो परों से वो उड़ रहे थे। खुदा हर तरह से कदूस है। जरा सोचे, खुदा की हजूरी में फरिश्तों को भी अपना पाक चेहरा डांपना पड़ता था। मेरे भाई, मैं हैरान हूँ। मेरी बहन, मैं हैरान हूँ। काश हम इस बात पर ध्यान दें, जब खुदा की हजूरी में खड़े होने के लिए पाक फरिश्तों को उसकी तहजीम और एहतराम और इज्जत में मुंह डांपना पड़ता था। मगर आज हम देखते हैं वो लोग जो अपने आप को मसीह कहते हैं, उनके पास खुदा के लिए या उसकी खिदमत के लिए या उसके कलाम के लिए या उसके लोगों के लिए जरा भी एहतराम नहीं। ये लोग क़यामत के दिन कहाँ खड़े होंगे? बाइबल फरमाती है, जब रास्तबाज ही मुश्किल से निजात पाएगा तो बेदीन और गुनाहगार का क्या ठिकाना। और जब सराफीम जो आला दर्जे के फरिश्ते हैं, ठीक रहम के तख्त के करीब थे, कुर्बानी के बर्नर्स खुदा की हजूरी में अपने पाक चेहरों को ढांप लेते थे, और ये उनका मुकाम था। खुदा वहाँ अपने तख्त पर बैठा होता था, और ये क्रूबी हर तरफ दिन और रात पुकारते रहते थे, कदूस कदूस कदूस, खुदावंद खुदा है। क्या आप मेरा मतलब समझ गए हैं? ध्यान दें, दो परों से उन्होंने अपना मुंह डांप रखा था। क्यों ऐसा था? आज हम देखते हैं कि लोगों में जरा भी एहतराम नहीं है। वो चर्च में आते हैं और लोग चर्च में आते हैं और हंसी मजाक और गपशप करते हैं, और जहां अंजील की मुनादी की जाती है वहां बैठे मजाक कर रहे होते हैं। जरा भी ताजीम नहीं है। और आप उनसे सड़कों पर मिलते हैं, आप उन लोगों से ताजीम की तवक्को नहीं कर सकते। हम ऐसा नहीं कर सकते, लेकिन लोगों का एहतराम करना ये मसीहत की अजमत को जाहिर करता है। आपको कहना चाहिए सलाम भाईजान, या जो कुछ भी आप कहना चाहें। कुछ कहते हैं जनूनी, हेलो मुराद, ओ ये तो बहुत आम सी बात है। याद रखे, यीशु ने कहा था, जो तुम उनके साथ करते हो वो तुम मेरे साथ करते हो। जो मुझे कबूल करता है वो मेरे भेजने वाले को भी कबूल करता है, और वो जो उसे कबूल करता है जिसे मैंने भेजा है बाप को कबूल करता है। देखें, जो तुम उनके साथ करते हो वो तुमने मेरे साथ किया। और क्या आप जानते हैं कि ये बेअदबी क्या होती है? इसका मतलब है वो खुदा की हजूरी से वाकिफ नहीं है। दुनिया इतनी आम और मजहब इतना नीचे जा चुका है, यहाँ तक कि अदब और एहतराम खत्म हो चुका है, जैसे कि हमेशा से होता आ रहा है। उन सिपाहियों को देखें। हम आज रात ये सोच सकते हैं, ये कितनी सख्त और गजबनाक बात थी उन सिपाहियों के लिए जिन्होंने एक कपड़ा हमारे खुदावन यीशु के मुंह पर लपेट दिया, इसलिए कि वो एक नबी होते हुए दिल के भेद बता सकता था। उसका मजाक उड़ाया गया। उन्होंने उसके मुंह को एक कपड़े से ढांप कर वहाँ सेन में बिठा दिया और एक छड़ी लेकर उसके सर पर मारी, और फिर दूसरे ने छड़ी लेकर उसे मारी और कहा, अगर तू नबी है तो नबूवत करके हमें बता कि किसने तुझे मारा है। देखा, उनमें कोई एहतराम नहीं था, उनमें जरा भी नेकी नहीं थी, मगर वो औरत जिसने उसकी पोशाक को छुआ था और शिफा पा गई थी, उसमें काफी ईमान था। आप देखें, हमें वाकफियत होनी चाहिए, हमें खुदा की हजूरी से वाकफियत होनी चाहिए। ये पांच आवाज हमारे पास है, यही हमारी छोटी सी दुनिया है, समझे? मगर खुदा ने ये हमें इसलिए दिए हैं कि हम जमीनी घर से ताल्लुक कायम रख सके, मगर इनके अलावा और भी हवास है जो दूसरे मकामात के लिए है, और खुदा हमेशा मौजूद है। काश हम याद रखें कि खुदा से डरने वालों के चौगिर्द खुदावंद के फरिश्ते खैमाजन होते हैं। आज रात इस इमारत में यीशु मौजूद है। आज रात इस इमारत में फरिश्तों का लश्कर, बल्कि हजारों फरिश्ते मौजूद हैं। आप उन्हें देख नहीं सकते, मगर उनकी मौजूदगी का असर और सुख महसूस कर सकते हैं। ये आपको बता रहा है कि वो यहाँ है। अगर ऐसा नहीं है तो फिर कलाम मुकद्दस दुरुस्त नहीं है, और अगर कलाम दुरुस्त नहीं है तो फिर खुदा दुरुस्त नहीं है। बाइबल फरमाती है कि खुदा के फरिश्ते खैमाजन होते हैं, वो उनके नजदीक है जो खुदा से डरते हैं, ये उन्हें छोड़ते नहीं है। यीशु ने कहा, जहाँ दो या तीन मेरे नाम में जमा होते हैं मैं उनके दरमियान मौजूद हूँ। फिर जब वह दुनिया में आता है तो हम उसे देख नहीं सकते, हमारे पांच आवाज उससे राबता नहीं कर सकते। यीशु मसीह यहाँ मौजूद है, अगर हम उससे बाखबर हो तो। और याद रखें, न सिर्फ यहाँ बल्कि जब आप सड़क पर या कहीं भी होते हैं, आप इकरार करते हैं कि आप ईमानदार हैं और खुदा से डरते हैं, तो याद रखें, फिर जहाँ कहीं आप जाते हैं खुदा के फरिश्ते आपके साथ होते हैं। फिर जो कुछ भी आप सोचते हैं और जो कुछ भी आप करते हैं वो देखते रहते हैं, और वो आपके बारे में सब कुछ जानते हैं। इसलिए हमें जरूर इससे बाखबर रहना चाहिए। अगर हम इससे बाखबर नहीं है तो फिर हम अपनी मनमर्जी से चलते हैं। बस आज बहुत ज्यादा लोग, बेशुमार लोग खुदावन यीशु की हजूरी से बाखबर नहीं है। यही सबब है कि उनके साथ ये बातें हो रही हैं जो हम देख रहे हैं, जो कि दुरुस्त नहीं है। काश हम वो कर पाते जो दाऊद ने कहा था, मैं हमेशा खुदावंद को अपने सामने रखता हूँ। ओ, मुझे ये पसंद है, खुदावंद हमेशा मेरे सामने रहे। जहाँ भी वो जाए मैं उसकी पैरवी करूँ, और जहाँ कहीं भी मैं जाऊँ उसकी हजूरी महसूस करूँ। दूसरे लफ्जों में दाऊद ने कहा कि खुदावंद मेरे आगे आगे चल रहा है। यीशु ने कहा, मैं कभी ना तुझे छोड़ूंगा, ना कभी तुझे भूलूंगा। देखो, मैं दुनिया के आखिर तक हमेशा तुम्हारे साथ हूँ। वो हमें छोड़ नहीं सकता, क्या उसने ये वादा नहीं किया? इन इबादत का यही मकसद है, यही मकसद है मेरे भाइयों। इसलिए मेरी खिदमत तंजीमों से बाहर है। मेरी कोशिश है कि लोग देखें कि यीशु मसीह आज भी जिंदा है और वो यहाँ मौजूद है, हर उस ईमानदार के लिए, हर उस तंजीम के लिए जो उस पर ईमान लाएगी, या वो लोग जो उन तंजीमों में हैं। दाऊद कहता है, मेरा खुदावंद मेरे सामने है और मैं कभी जुम्बश नहीं खाऊंगा। अब ध्यान दे, वो दो परों से अपना चेहरा ढांपे खुदा की हजूरी में खड़े हुए थे, क्योंकि यही उनकी खिदमत थी। और अगर वो खुदा की खिदमत में अपने पाक चेहरों को ढांपे हुए थे, तो एक मुनाद को किस किस्म का शख्स होना चाहिए? हमें शर्म से अपना चेहरा कैसे ढांप लेना चाहिए? हम किस तरह जीते हैं? خدا بالکل پاک ہے۔ ہمیں ضرور اس بات کا احساس ہونا چاہیے اور ہمیشہ یاد رکھنا چاہیے کہ خدا کے فضل کے بغیر ہم ننگے اور گناہگار ہیں، لیکن یسوع مسیح کا لہو ہمارے گناہوں کو صاف کر دیتا ہے۔ اب ان کے پاؤں دو پروں سے ڈھانپے ہوئے تھے، جو حلیمی کو ظاہر کرتے ہیں، موسیٰ کی طرح۔ موسیٰ جب تک خدا سے جلتی جھاڑی میں نہیں ملا تھا، اتنا حلیم نہیں تھا، لیکن جب اس نے دیکھ لیا کہ وہ سچ مچ خدا ہے اور اس نور سے وعدے کا کلام صادر ہوا ہے، کیا آپ سمجھ رہے ہیں؟ وہ جانتے تھے اور موسیٰ بھی جان گیا کہ اب چھٹکارے کا وقت نزدیک ہے، اور وہاں ایک مفوق الفطرت اتر آیا اور وعدے کو دہرایا اور کہا، میں نے جو عہد ابراہیم، اسحاق اور یعقوب سے کیا تھا مجھے یاد ہے۔ اس لیے موسیٰ اپنے جوتے اتار دے۔ حلیمی اس کی مکمل بنیاد بن گئی، اس نے اپنے جوتے اتار دیے۔ پالوس جب اس نے اسی نور کے فرشتے کو اپنے اوپر دیکھا اور اسے خداوند کہہ کر پکارا، تو وہ دھرتی پر گر پڑا۔ اس نے اسے پہچان لیا، تب وہ حلیمی سے بھر گیا، اب میں کچھ بھی نہیں ہوں۔ اس میں تعجب نہیں کہ یسعیاہ پکار اٹھا، مجھ پر افسوس کیونکہ میں نے رب الفواج خداوند کو دیکھا ہے جبکہ وہ ایک نبی تھا۔ اور پالوس ایک بڑا آدمی تھا، ایک عالم تھا، لیکن جب وہ خدا کی حضوری میں آیا تو اس نے اپنے آپ کو حلیم اور فروتن بنا لیا، اور جب موسیٰ خدا کی حضوری میں آیا تو اس نے اپنے آپ کو حلیم بنا لیا۔ وہ نبی تھا، اس نے خدا اور کلام کا احترام کیا۔ یوحنا بپتسمہ دینے والے پر غور کرے، جب یوحنا لوگوں کو بپتسمے دینے کے بعد کنارے پر کھڑا تھا تو اس نے دیکھا اور اس نے اسی نور کو آسمان سے نیچے اترتے دیکھا۔ وہ پکار اٹھا، دیکھو یہ خدا کا برا ہے جو جہان کے گناہ اٹھا لیے جاتا ہے۔ اور پھر وہ حلیم ہو گیا اور یسوع پانی میں اس کے پاس اتر آیا۔ اب وہاں کسی دن مجھ سے یہ سوال پوچھا گیا تھا، جو کہ شاید آپ کے ذہن میں بھی آ سکتا ہے، جب یسوع پانی میں اتر گیا اور یوحنا نے کہا، میں تو تجھ سے بپتسمہ لینے کا محتاج ہوں اور تو میرے پاس بپتسمہ لینے کیوں آیا ہے؟ اب میرے ایک پرانے بیپٹسٹ بھائی ڈاکٹر روئے ڈیویز مجھے اکثر کہا کرتے تھے، جب مشنری بیپٹسٹ چرچ میں میری مخصوصیت ہوئی تو اس نے مجھ پر ہاتھ رکھے تھے۔ اس نے کہا، بلی کیا ہوا تھا؟ میں نے اسے اس کے متعلق پوچھا تھا۔ اس نے کہا، یہاں کچھ اس طرح ہوا تھا۔ آپ دیکھ سکتے ہیں کہ یوحنا نے خود کو کبھی بپتسمہ نہیں دیا تھا، بلکہ یسوع نے یوحنا کو بپتسمہ دیا تھا، اور پھر یوحنا نے یسوع کو بپتسمہ دیا تھا، کیونکہ یسوع یوحنا کو تب تک بپتسمہ نہیں دے سکتا تھا جب تک وہ خود بپتسمہ نہ لے لے۔ ٹھیک ہے، میں نے سوچا یہ بات درست لگتی ہے، مگر تقریباً 2 سال پہلے کی بات ہے، ایک دن میں باہر جنگل میں بیٹھا ہوا تھا، تب روح القدس اس نور میں نیچے اتر آیا، اور تب میں نے جانا کہ یہ کیا تھا جب اس نے مجھ پر یہ ظاہر کیا۔ اب یہ بات تھی جو وہاں ہوئی تھی۔ دیکھیں، وہاں بہت ہی خاص 2 اشخاص زمین پر کھڑے ہوئے تھے، وہاں یوحنا نبی تھا اور یسوع مسیحا تھا، اور وہ دونوں اشخاص جن کے پاس اس وقت کا پیغام تھا، پانی میں ایک دوسرے کے روبرو ان کی آنکھیں ایک دوسرے سے مل گئی، اور یوحنا نے حلیمی اور خاکساری میں کہا، مجھے تو تجھ سے بپتسمہ لینے کی ضرورت ہے، اور تو کیوں میرے پاس آیا ہے؟ یسوع نے کہا، اب تو ایسا ہی ہونے دے۔ یہ سچ ہے، لیکن ہمیں اس طرح کرنا ہے یا اسی طرح ہمیں مناسب ہے؟ بیہوفت کا مطلب ہے مناسب، ہمیں اس طرح ساری راست بازی کو پورا کرنا مناسب ہے۔ کیوں؟ کیونکہ یسوع خدا تھا اور یوحنا نبی تھا۔ یسوع فوراً جان گیا جب اس نے کہا، کیونکہ یوحنا نبی ہوتے ہوئے اس کلام کو جان گیا تھا اور اس کو سمجھ گیا تھا، کیونکہ شریعت کے مطابق قربانی کے برے کو پیش کرنے سے پہلے دھویا جانا ضروری تھا، اور یسوع کو قربانی سے پہلے بپتسمہ لینا ضروری تھا۔ اس نے کہا، اب تو ایسا ہی ہونے دے، یہی ٹھیک ہے، کیونکہ ہمیں یہی کرنا مناسب ہے، हमें सारी रास्तबाजी को पूरा करना ही मुनासिब है। ओ, काश हम इसमें से एक उनवान चुन लें और चंद मिनट उस पर बात करें। हम ईमानदार होते हुए आज अपने वक्त की रोशनी को देख सकते हैं जिसमें हम रह रहे हैं। ये हमारे लिए मुनासिब है कि हम सारी रास्तबाजी को पूरा करें। पेंटिकॉस्टल कलीसिया के लिए मुनासिब है कि हम सारी रास्तबाजी को पूरा करें, क्योंकि हम रूह कुस के जरिए बुलाए गए हैं। ये मुनासिब नहीं है कि हम अपने आप को दूसरे भाइयों से अलग रखें। ये मुनासिब नहीं है कि हम अपनी कोई तंजीम बना लें और अपने भाई से कोई ताल्लुक न रखें जिसने हमारी ही तरह रूह कुस को हासिल किया है। ये हमारे लिए मुनासिब नहीं है जब हम खुदा को जुम्बश करते और मौजज़ात करते देखें और ठीक जैसा उसने कहा था वैसा करते देखें, और हम उस शख्स से अच्छा सलूक ना करें क्योंकि वो हमारी तंजीम का नहीं है। ये गैर मुनासिब है, ये दुरुस्त नहीं है। हमें मसीही होना चाहिए, हमें शरीफ होना चाहिए, हमें खुदा से डरने वाले लोग और अच्छे इंसान होना चाहिए। हमें उस पार जाकर किसी भी शख्स के साथ हाथ मिलाने के लिए तैयार रहना चाहिए और पलंग पर उसकी तरफ कंबल बढ़ाते रहना चाहिए। जी हाँ, क्योंकि इसी तरह हमें मुनासिब है कि सारी रास्तबाजी को पूरा करें। और अब हम ये जानते हैं, और ऐसा इसलिए किया गया क्योंकि यीशु कुर्बान होने वाला बड़ा था। योहन्ना इस बात को जान गया था क्योंकि उसने उस पर नूर उतरते देखा था, और योहन्ना ने अपने आप को हलीम बनाया क्योंकि वो उस घड़ी का अजीम तर शख्स था। लेकिन जब उसने अजीम तरीन खुदावंद यीशु को अपनी तरफ आते देखा तो उसने कहा, मैं तो तुझसे बपतिस्मा लेने का मोहताज हूँ। लेकिन जब उसने योहन्ना से यूँ कहा, इसी तरह हमें सारी रास्तबाजी को पूरा करना मुनासिब है, तब योहन्ना मुड़ा एक खुदा का खादम होते हुए, एक नबी होते हुए। वो जान गया कि उसे वक्त के कलाम को पूरा करना जरूर है, क्योंकि वो जानता था कि वो कुर्बानी है। इसलिए उसने कहा था, ये खुदा का बर्रा है, ये खुदा का कुर्बान होने वाला बर्रा है, यही बर्रा जहान के गुनाह उठा लिए जाता है। और बर्रे को पानी से धोया जाना जरूरी था इससे पहले कि वो कुर्बानी के लिए काहिन को पेश किया जाता। आमीन। हमारे लिए मुनासिब है कि सारी रास्तबाजी को पूरा करें, क्योंकि आप यीशु मसीह का नाम लेते हैं तो फिर हर उस मर्द को, हर उस औरत को गुनाहों से अलग हो जाना चाहिए जो यीशु का नाम लेते हैं। हम आज गुनाहों का इकरार कुछ इस तरह करते हैं कि मुझे नहीं पता था कि ये क्या है, जैसे हम कोई पहेली या कुछ और सुलझा रहे हों। हम जाते हैं और दुआ करते हैं, और दुआ भी सिर्फ दो मिनट की, और फिर खड़े हो जाते हैं। कुछ गलती करके हम कहते हैं, ऐ खुदावन, तू तो जानता है मेरा ये मकसद नहीं था, मगर मैं दुरुस्त हूँ, हालेलुया, और चले जाते हैं। नहीं भाई, ये दुरुस्त नहीं है। आपको खुदा प्रस्ती वाली माफी मांगनी चाहिए, आपको उस बात का इकरार करना चाहिए, आपको उसे दुरुस्त करना चाहिए, मगर आप ऐसा नहीं करते। यीशु ने कहा है, जब तू कुर्बान गाह पर जाए और तुझे याद आ जाए कि मेरे भाई को मुझसे रंजिश है, तो अपनी कुर्बानी वहीं छोड़ दे और जाकर उससे सुलह कर, फिर आकर कुर्बानी गुजरान। समझे? हमारे लिए यही मुनासिब है कि हम सारी रास्तबाजी को पूरा करें। और आप औरतें जो छोटे कपड़े पहनती हैं और बाल कटवाती हैं, क्या आप जानती हैं वो क्या है? आपके लिए यही मुनासिब है कि अपने बाल बढ़ाएं और एक औरत की तरह अमल करें। आप जो छोटे कपड़े पहनती हैं, इनको उतार दें, अच्छे कपड़े पहने। आपके लिए यही मुनासिब है कि आप एक मसीही की तरह अमल करें। ये ठीक है, क्योंकि बाइबल कहती है कि ये गलत है, एक औरत को ऐसा नहीं करना चाहिए। और आप मर्द हजरात जो सिगरेट पीते हैं, ये नामुनासिब है। और आप जो अपनी बीवियों को ऐसा करने देते हैं और फिर कहते हैं आप खुदा के बेटे हैं या इंसान के हैं, अजीम, वो अजीम शादी का अहद खत्म हो चुका है जिसमें मोहब्बत, इज्जत और ताबेदारी की बात थी। अमेरिका में औरत को अपना राज चुनने का हक है, ठीक, हर तरफ उनके लिए राह खुला हुआ है। बाइबल फरमाती है तो वो इसी राह पर जाएंगी। वो कहते हैं देश में सबसे ज्यादा एहतियात से औरतें गाड़ी चलाती हैं। ये गलत है। मैं और मेरा बेटा देश में चारों तरफ घूमते हैं और हमने एक बुक रखी हुई है, और हर बार जब गलती करने पर बुबू सिटी की आवाज़ सुनाई देती है, अगर वो आदमी होता है तो उसके खाते में लिख लेते हैं, अगर औरत होती है तो उसके खाते में लिख लेते हैं। और मुल्क भर में 300 बुबू में से जो रोड पर होती है, उनमें से 281 खवातीन ही होती है। वो क्यों उन्हें ये करने देते हैं? क्योंकि रिपोर्ट की वजह से उन्हें ये बदलना पड़ता है। वाकई सिपाही इन खूबसूरत औरतों को गिरफ्तार नहीं करते क्योंकि वो उनके फोन नंबर ले लेते हैं, इसलिए वो नहीं रोकते, और यही वजह है कि वो उन्हें जाने देते हैं। आप देखें, ये औरत की दुनिया बन चुकी है। बाइबल फरमाती है ऐसा ही होगा, ये सच है। बस मंबर से मुनाद भी ऐसा ही करता है, वो उनके खिलाफ कुछ भी कहने से डरता है। لیکن ہمارے لیے یہی مناسب ہے کہ ہم ساری راست بازی کو پورا کریں۔ کہیں جا کر کہنے کے لیے یہ کہا گیا ہے، آپ کو یہاں اپنی شہرت اور چرچا نہیں دیکھنا چاہیے، آپ فقط یسوع مسیح کی انجیل کی محبت کے قیدی ہیں اور اس فرض کے پابند ہیں۔ آپ اس کے قیدی ہیں اور آپ اسے چھوڑ کر کچھ نہیں کہہ سکتے۔ جو روح القدس فرماتا ہے اور جو درست ہے اس کی منادی کرے، یہ ٹھیک ہے۔ جب آپ اس کی محبت میں قید ہو جاتے ہیں، پھر آپ کسی بات کی پرواہ نہیں کرتے بلکہ ساری راست بازی کو پورا کرتے ہیں، جیسا کہ ایک خادم کو کہنا چاہیے اور خاص کر پینتیکاسٹل لوگوں کو کرنا چاہیے، کیونکہ یہ دوسروں سے بہتر جانتے ہیں۔ اب یہاں کچھ عرصہ پہلے ایک مشہور آدمی نے میرے پاس آ کر کہا تھا، کیا آپ عورتوں کے خلاف بولنا بند نہیں کریں گے؟ اس نے کہا، یہاں آؤ، میں آپ پر ہاتھ رکھ کر دعا کرنا چاہتا ہوں کہ آپ آگے بڑھتے جائیں اور بیماروں کے لیے دعا کرتے جائیں۔ اس نے کہا، کیونکہ لوگ آپ کو نبی مانتے ہیں۔ میں نے کہا، میں نے تو کبھی نہیں کہا میں نبی ہوں۔ اس نے کہا، مگر لوگ آپ کو نبی مانتے ہیں۔ اس نے کہا، آپ کو لوگوں کو یہ بتانا چاہیے کہ وہ کیسے عظیم روحانی نعمتوں کو حاصل کر سکتے ہیں۔ میں نے کہا، یہی مسئلہ تو آج کلیسیا کے ساتھ ہے۔ اس نے کہا، لوگوں کو ان کے بال کٹوانے اور یہ وہ یا دوسری باتوں کے بارے میں کچھ نہ کہے۔ میں بلکہ اس نے کہا، آپ کو تو انہیں بڑی بڑی اور عظیم باتیں سکھانی چاہیے۔ میں نے کہا، میں انہیں الجبرا کیسے سکھا سکتا ہوں جبکہ وہ اپنی اے بی سی بھی نہیں جانتے؟ یہ درست ہے، آپ کو کہیں سے تو سدھار شروع کرنا ہے، تو کیوں نہ بنیاد ہی سے شروع کیا جائے اور تعمیر کیا جائے۔ کبھی بھی اوپر سے شروع کرنے کی کوشش نہ کریں، کیونکہ آپ کی کوئی بنیاد نہیں ہوگی۔ اور بھائیوں، آج یہی مسئلہ ہے، لوگ ایسا نہیں کرتے ہیں۔ ہمارے لیے یہی مناسب ہے کہ ساری راست بازی کو پورا کریں۔ اب ان فرشتوں پر غور کریں، یوحنا بپتسمہ دینے والے نے، پالوس اور باقی مختلف لوگوں نے، جب انہوں نے خدا کے جلال کو دیکھا اور اس نور کو دیکھا تو وہ اس کے سامنے جھک گئے۔ انہوں نے، جی ہاں، انہوں نے اس کی تعظیم کی اور اس کا احترام کیا، کیونکہ انہوں نے اپنے آپ کو حلیم اور فروتن بنا لیا تھا۔ اور یہاں تک کہ ان فرشتوں نے بھی جو اس کی حضوری میں خدمت کرتے تھے، اپنے چہرے اور اپنے پاؤں ڈھانپے ہوئے تھے، وہ میرے خدایا۔ اب دیکھیں اور دھیان دیں، اب ہم جلدی کریں گے۔ ان کے مزید دو پر تھے اور ان سے وہ اپنے کام کو جاری رکھے ہوئے تھے۔ اب غور کریں کہ وہ خدا کے کیسے اچھے خدمت گزار تھے۔ یہ بات اس بات کو ظاہر کرتی ہے کہ خدا کے نبی یا خادم کو کیسا ہونا چاہیے، ایک تیار کیا ہوا خادم کیسا ہونا چاہیے۔ اب ان خادموں پر نگاہ کریں۔ یسعیا نے ایک آدمی کو زمین پر دیکھا تھا اور یہ بھی دیکھا تھا کہ وہ کس طرح ناکام ہو گیا تھا۔ تب خدا نے اسے ایک تخت اور آسمانی بادشاہی دکھائی۔ یہی ایک ہے جس کو دیکھتے رہنا چاہیے۔ تب اسے دکھایا گیا کہ حقیقی خادم کیسا ہوتا ہے جو خدا کی حضوری میں خدمت کرتا ہے، اور وہاں اس نے ان سرافیم کو دیکھا جو اپنے پاک چہرے اور پاؤں کو ڈھانپے ہوئے تھے اور دو پروں سے وہ اپنا کام کر رہے تھے، اور ان کے کام میں حلیمی اور عاجزی پائی جاتی تھی۔ آمین۔ اگر ایک تیار کیے ہوئے خادم کو ایسا نہیں ہونا چاہیے تو پھر مجھے نہیں پتا کیسا ہونا چاہیے۔ عاجزی اور حلیمی ہمارے کام میں ہونی چاہیے۔ او میرے خدایا، میں آپ کو بتاتا ہوں، اس عورت کی طرح جو یسوع کو کنویں پر ملی تھی، جب اس نے خدا کی نعمت کو پہچان لیا اور جان لیا جو شخص مجھ سے باتیں کرتا ہے مسیحا ہے، تو اس نے فوراً غلط کام ترک کر دیے۔ وہ اپنا پانی کا گھڑا بھول گئی اور فوراً دوڑ کر شہر کی طرف گئی اور کہنے لگی، آؤ اور ایک شخص کو دیکھو جس نے میرے سارے کام جو میں نے کیے تھے بتا دیے ہیں، کہیں یہ مسیحا تو نہیں ہے؟ ہو، وہ کیسے ایک دم حرکت میں آ گئی تھی۔ پترس نے جب یسوع کے کلام کو سنا، جیسے کہ آج صبح ہم اس کے بارے میں بات چیت کر رہے ہیں، وہ وہاں کشتی میں تھا۔ کیا آپ نے اس پر غور کیا؟ جب پترس نے اس کے کلام کو سنا تو اس نے جال جھیل میں ڈالا، اور پھر جب کھینچا تو وہ مچھلیوں سے بھر گیا اور کثرت سے مچھلیاں آ گئیں۔ پترس نے فوراً جال پھینک دیا اور حرکت میں آ گیا۔ سب سے پہلے اس نے یہ کیا کہ خداوند کے قدموں میں گر گیا اور کہا، اے خداوند، میرے پاس سے چلے جائے، میں ایک گناہگار ہوں۔ اور کیا یہی الفاظ یسعیا نے نہیں کہے؟ مجھ پر افسوس، کیونکہ میں نے خداوند خدا کو دیکھا ہے اور میں ایک نجس لبوں والا انسان ہوں۔ کیا آپ نہیں دیکھ پا رہے کہ خدا کی حضوری حقیقی ایماندار پر کیسا اثر ڈالتی ہے؟ ہم تو گناہوں کا اقرار تک نہیں کرنا چاہتے، ہم صرف اتنا کہنا چاہتے ہیں، ٹھیک ہے، ہم تو پینتیکوسٹل ہیں، ہم بیپٹسٹ ہیں، ہم پریسبیٹیرین ہیں، اور سب چلتا رہتا ہے، مگر ایک سچا اور حقیقی خدا کا بلایا ہوا خادم اپنے آپ کو خدا کی حضوری میں عاجز بنا لیتا ہے۔ وہ کلام پر نکتہ چینی نہیں کرتا۔ دیکھیں، خداوند یسوع پر نکتہ چینی کس نے کی تھی؟ فریسیوں نے، فرقہ پرستی نے، وہی ایک تھے جنہوں نے اس پر نکتہ چینی کی تھی۔ لیکن حقیقت میں جو شخص اس کا خادم بننا چاہتا تھا، اس نے اپنے آپ کو حلیم بنا لیا اور حرکت میں آ گیا۔ यीशु ने कहा, तुम मेरे पीछे आओ और मैं तुमको आदमगीर बनाऊंगा। जब पतरस ने देखा कि ये तो खुदा है, तो फिर वो हरकत में आ गया। बाइबल फरमाती है कि उस अंधे शख्स ने जब शिफा पाई तो उसने यीशु को पूरे मुल्क में मशहूर कर दिया था। जब उसने देखा कि खुदा का काम मकाम धरती पर है जो एक अंधे को बिनाई दे सकता है, तो वो हरकत में आ गया और हर जगह गवाही देने लगा और खुदा की तारीफ करने लगा। और फरीसियों ने उसे पकड़ लिया, मगर उसे क्या फर्क पड़ना था? और जैसा मैंने आज सुबह बताया था, क्यों उसने कहा कि मैं आपकी इल्मे इलाहियात के दलाल की वजाहत नहीं कर सकता, लेकिन मैं तो सिर्फ एक बात जानता हूँ, मैं अंधा था मगर अब देखता हूँ। वो वाकई हरकत में आ गया था और उसने यीशु को हर तरफ मशहूर कर दिया। और बाज औकात हो सकता है कि आप एक खादम होकर भी उसे मशहूर ना कर पाए, लेकिन अगर आप दुरुस्त जिंदगी गुजारेंगे तो इससे वो बहुत मशहूर हो जाएगा। पेंतिकोस के दिन वहाँ गरीब लोग, मछली पकड़ने वाले और मसूल लेने वाले और वगैरह वगैरह हलीमी के साथ मौजूद थे, और वो खुदा के एक वादे के लिए वहाँ थे, और 10 दिन तक वो बाला खाना पर ठहरे रहे। और यकायक आसमान से ऐसी आवाज आई जैसे जोर की आंधी का सन्नाटा होता है, और उससे सारा घर जहाँ वो बैठे थे गूंज गया और वो हरकत में आ गए, क्योंकि उन्होंने खुदा के वादे को पूरा होते देख लिया था। ये उनके लिए खुदा के वादे की तस्दीक थी और यही बात उन्हें हरकत में ले आई। जब खुदा का वादा पूरा हुआ तो वो उन्हें हरकत में ले आया। दोस्तों, क्या मैं ये कह सकता हूँ जो हमने खुदा की बादशाही में पिछले साल या 2 सालों में होते देखा है, उससे हर एक नया जन्म पाए हुए मसीह को हरकत में आ जाना चाहिए। मगर ऐसा ना होने की वजह ये है कि हम ये महसूस नहीं करते हैं और एहतराम नहीं करते हैं कि ये खुदा है। हम बस थोड़े से अजीब किस्म के हो गए हैं और छोटी छोटी बातें जो असरअंदाज हो देखना चाहते हैं। हमें अच्छा लगता है, हम ऐसे काम करना चाहते हैं, मगर जब हम पूरे दिल से उस पर ईमान रखते हैं और हकीकत में उसका एहतराम करते हैं, तो फिर वो हमें हरकत में ले आता है। ठीक है, जब उस सुख कुएं पर जाते हुए राह में मरियम को फरिश्ता मिला था, तो उसने उससे कहा, तू बगैर किसी मर्द के बच्चा पैदा करेगी। इस बात से वो हरकत में आ गई। वो जल्दी से चली गई और उसने हर एक को बताया कि वो बगैर मर्द के बच्चा जनेगी। उसने इस बात की परवाह नहीं की कि लोग क्या कहेंगे। दरअसल उसकी मुलाकात खुदा के फरिश्ते से हो गई थी और वो हरकत में आ गई थी। वो इससे बाखबर थी कि रूह कुछ उस पर है और उसके अंदर एक जिंदगी की तखलीक हो रही है। ओ, काश हम इस बात को महसूस कर सके, रूह कुछ हमारे ऊपर है और हमारे अंदर ईमान तखलीक कर रहा है। वो अपने आप को मुख्तलिफ तरीकों से और नेमतों से जाहिर कर रहा है ताकि हमारे अंदर उठाए जाने वाली कलीसिया का ईमान पैदा कर सके। इससे हमें हरकत में आ जाना चाहिए। तो क्या हम उस तरह से आजिज हैं और एहतराम कर रहे हैं जिस तरह से वो चाहता है? आपका सुतून, जिसकी तस्दीक इन आखिरी दिनों में की गई है, इससे सारी कलीसिया को हरकत में आ जाना चाहिए। निशान उसकी आमद का बता रहे हैं। इसराइल अपने मुल्क में पहुंच चुका है। यीशु ने कहा था, जो ही अंजीर की डालियां नरम होती हैं और पत्ते निकलते हैं, जब तक ये सब बातें ना हो ले, ये नस्ल हरगिज तमाम ना होगी। जब इसराइल वापस अपने मुल्क में पहुंच जाएगा और एक कौम बन जाएगा, तो वो नस्ल मसीहा की आमद को देखेगी। किसी दिन फलस्तीन में एक रबी से मुझे पता चला, और ये बड़ी हैरत अंगेज बात थी। इस साल फलस्तीन में एक ऐसी छोटी सी ताक मिली है जिसे सैकड़ों सैकड़ों और सैकड़ों वर्षों में देखा नहीं गया था, और ये यहूदियों की पेशनगोई थी कि जब ये ताक दोबारा उगेगी तो समझ लेना मसीहा रास्ते में है। वो मजूसी जो बाबल से वहाँ पहुँचे थे और वो सितारों का मुतालिया करते थे, वो माहिरीन फलकियात थे, और जब वो सितारों का मुतालिया कर रहे थे तो उन्होंने 3 सितारों को कतार में देखा। सिम, हाम और याफ्त के सितारे जिनमें उनका जन्म हुआ था एक कतार में आ गए थे, और वो जानते थे उन साइंसी ईमानदारों ने आसमानी तखलीक को देखा कि वो कैसे चल रहे थे। और जब उन्होंने देखा कि वो सितारे यरूशलम में कतार से चल रहे हैं, کیونکہ اگر وہ بابل میں ہوتے تو وہ سیدھا یروشلم کی جانب دیکھتے، مغرب کی جانب سے اسے دیکھتے۔ جب انہوں نے ان ستاروں کو ایک قطار میں یروشلم کی طرف دیکھا تو وہ جان گئے مسیح دھرتی پر آ گیا ہے، تعریف ہو۔ اور جب ہم دیکھ رہے ہیں کہ اسرائیل اپنے ملک میں ہے اور رلکس کلیسیوں پر انڈیلا جا رہا ہے اور کلیسیائی نظام کے اکٹھے ہونے کی خبریں ہیں اور کونسل آف چرچز اور رومن کیتھولکزم اور پروٹیسٹنٹزم اور باقی سب متحد ہو رہے ہیں، مسیحا اپنی دلہن کو لینے آ رہا ہے اور خدا اپنی نعمتیں بیچ کر ہمارے اندر ایسا ایمان پیدا کرنے کی کوشش کر رہا ہے جس سے ہم باہر نکل کر ایک دن اٹھائے جانے والے ہیں۔ بیمار شفا پا رہے ہیں، اندھے دیکھ رہے ہیں اور مردے زندہ ہو رہے ہیں، بڑے بڑے نشان آسمان میں ہو رہے ہیں، فرشتوں کا گروہ آ رہا ہے اور سائنسدانوں نے اسے دیکھا ہے۔ مہینوں قبل پیشن گوئی کر دی گئی تھی کہ ایسا ہوگا، وہاں ایسا ہوا، یہ میگزین میں بھی موجود ہے۔ ایسا ہونے سے مہینوں قبل ہی بتا دیا گیا تھا۔ سات فرشتے نیچے اتر آئے اور کہا چھ موروں کا بید کھولا جائے گا اور ان کا مکمل مکاشفہ دیا جائے گا، اور یہ بالکل ویسے ہی ہوا جیسا اس نے ان کے ہونے سے پیشتر پیشن گوئی کی تھی۔ اور وہ ادھر ادھر دیکھتے ہیں، انہوں نے اسے پراسرار پایا ہے اور اسے مافوق الفطرت ہستی پکارتے ہیں۔ وہ اسے اڑن تشتری اور آسمان اور زمین کے ڈرونے نشان سمجھتے ہیں۔ نشان، یہ سارے نشان اشارہ کر رہے ہیں خداوند یسو کی آمد نزدیک ہے۔ اب ایک تاک اگائی ہے، اسرائیل خود ایک قوم بن چکا ہے، اس کا اپنا ملک اور اس کا اپنا جھنڈا ہے۔ داؤد کا وہ چھ کونوں والا ستارہ اور دنیا کا سب سے پرانا جھنڈا دوبارہ سے لہرایا جا رہا ہے، اور یہ تقریباً 2500 سالوں میں پہلی مرتبہ ہوا ہے۔ ان کی اپنی فوج ہے اور ان کی اپنی کرنسی ہے، وہ قریب ہے، ان کی اقوام متحدہ میں نمائندگی ہے۔ 2500 سالوں میں وہ پہلی مرتبہ ایک قوم بنے ہیں، اور جب وہ وہاں جمع ہو رہے تھے اس وقت کی ایک ٹیپ میرے پاس ہے، ایک تصویر جسے ہم 3 منٹ ٹل مڈ نائٹ پکارتے ہیں، اور اس میں انہوں نے ان یہودیوں سے پوچھا جو ان بوڑھوں کو اپنی پیٹھ پر لاد کر لا رہے تھے۔ انہوں نے کہا کیا تم اپنے ملک میں مرنے جا رہے ہو؟ انہوں نے کہا نہیں، ہم تو مسیح کو دیکھنے جا رہے ہیں، آمین۔ جب آپ ایسے سوالات پوچھتے ہیں تو یہ خدا کے کیلنڈر کا حصہ ہے جو یہ بتاتے ہیں کہ مسیح ظاہر ہونے والا ہے۔ او میرے خدایا، ہمیں حلیم ہو جانا چاہیے، ہمیں کتنی تعظیم کرنی چاہیے، ہمیں متحرک ہونے کی کتنی کوشش کرنی چاہیے تاکہ ہر ایک جان کو جسے ہم بچا سکتے ہیں بچائیں اور دائیں سے بائیں بیج بکھیرتے جائیں، جو کچھ ہم کر سکتے ہیں وہ کریں۔ مگر ایسا کرنے کی بجائے ہم کہتے ہیں خدا کو جلال ملے، مجھے آج رات کہیں جانے کا بوجھ نہیں محسوس ہو رہا، میرا خیال ہے ٹھیک ہے، میرا خیال ہے آج رات گھر پر رہوں گا اور ٹی وی پر اچھا پروگرام دیکھوں گا، یہ دعائیا عبادت ہوگی۔ یہ لودیکیا کی ایک سوئی ہوئی امیر کلیسیا ہے۔ او میرے خدایا، یہ ہمارا حال ہے، اس سے تو ہمیں حرکت میں آ جانا چاہیے۔ ہم نے یسعیاہ نبی کی طرح ان تنظیموں کو اپنے آپ کو اونچا بناتے دیکھ لیا ہے۔ ہم ٹھیک یسعیاہ کی طرح جو اس نے دیکھا ان کلیسیوں میں ہوتا ہوا دیکھ رہے ہیں۔ اس نے ایک شخص کو دیکھا تھا جو خدا سے برکت حاصل کیے ہوئے تھا، لیکن ہم اسے دیکھتے ہیں کہ وہ گمنڈی بن گیا تھا اور خدا نے اسے کوڑ سے مارا تھا۔ آج اپنے آپ میں گمنڈ کرتی ان تنظیموں کو ہم یہی کچھ کرتے دیکھ رہے ہیں۔ ہم سب سے بڑا گروہ ہے، ہم نے باقی سب سے زیادہ ممبرز حاصل کر لیے ہیں، اپنے آپ میں پھولے ہوئے ہیں۔ دیکھا، بے اعتقادی کا کوڑ ان کو مار رہا ہے اور یہ باہر کر دیے گئے ہیں۔ ہمیں تو آسمان سے ایک رویا دیکھنے کی آرزو ہونی چاہیے تھی جو ہمیں دکھائے کہ یسوع مسیح ہمارے درمیان ہے اور اس کا موعودہ کلام پورا ہو رہا ہے کہ وہ ایسا ہی کرے گا۔ جی ہاں جناب، ایسا اثر و رسوخ نہیں جو انسان کے بنائے گئے نظام کا ہو، بلکہ ایسا اثر و رسوخ جو خدا کا بنایا ہوا ہو۔ ہم دیکھتے ہیں عزیہ بادشاہ کی طرح انہوں نے کلام کو چھوڑ دیا ہے اور اس کے بدلے رسومات کو لے لیا ہے۔ یہ اپنے آپ کو اس پرانے عزیہ کی طرح بنا رہے ہیں۔ یہ خدا کے سچے کلام کا انکار کر کے ممبر کے پیچھے مخصوص مقام کو لینے کی کوشش کر رہے ہیں۔ یہ عزیہ سے بڑھ کر کام نہیں کر سکتے، جس طرح اس نے بخور دان لیا اور مذبح پر چلا گیا۔ ایک شخص جو مسیح ہونے کا دعویٰ کرے اور کلام کا انکار کرے تو اس کا مذبح کے ساتھ کوئی سروکار نہیں ہے، جیسا کہ عزیہ نے اپنے ہاتھ میں بخور دان لے کر کیا تھا۔ एक आदमी जो रूल कुश के बपतिस्मे का और खुदा की बरकत का दावा करता है, वो खड़ा होता है और बाइबल और उसकी सच्चाई का इनकार करता है और किसी इंसानी अकीदे के लिए या किसी और चीज के लिए कलाम को पीछे हटा देता है, तो वो उज़िया की तरह गुनाह और बेइत्तकादी के कोड़ से भरा पड़ा है। उसे उसके ओहदे से हटा दिया गया, लेकिन ये अपने फर्ज को ज़हनी ख्याल से करने की कोशिश करते हैं। मैं तो PhD, LLD का डॉक्टर हूँ, समझे। ये रूल को उसके मसा की जगह तालीम पर जोर देने की कोशिश करते हैं। आप देखें, लिहाजा एक शख्स बाइबल लेता है और कोई बड़ा उदारा उसकी तफसीर करता है और बाइबल के अलावा वो उसे ले लेते हैं और उसे यहाँ रखते हैं और इसमें मिला देते हैं ताकि आपको ये अच्छी और खूबसूरत नजर आए। यही तो सहानत है। ये इसलिए है कि उसने इन बातों का हर जाविये से बहुत मुतालिया किया है कि कैसे इनको इकट्ठा रखना चाहिए। लेकिन मुझे आपको कुछ बताने दें, जब खुदा अपने कलाम में उतर आता है तो वो इसे सिर्फ इकट्ठा ही नहीं करता बल्कि वो इसे जाहिर भी करता है और इसकी तस्दीक भी करता है और इसे साबित भी करता है कि ये जिंदा है और सच्चा कलाम है। कलाम की यही सच्चाई है। ऐसा तब ही होता है जब खुद अपने बारे में कहता है, उस रोया से नबी मुतासिर हुआ और जो असरात रोया ने नबी पर छोड़े थे उस सबब से ये नबी, अब याद रखे, वो एक इंसान पर नजर लगाए हुए था, मगर जब उसने कुछ असल देखा, उसने सिर्फ एक आदमी की पाक जिंदगी देखी हुई थी, उसने उसे गिरते और फिर कोड़ी होकर मरते भी देख लिया था। आप यही कुछ अपनी तंजीमों में होता हुआ देख रहे हैं। आप गौर करें, उनमें से हर एक कहाँ चला गया है। अब ये एक आलमगीर कलीसियाई निजाम बन गया है। अगर कोई कलीसिया इसमें शामिल नहीं होती है तो अमरजेंसी के वक्त उस कलीसिया को कलीसिया तस्लीम नहीं किया जाएगा और कोई खादम किसी की खिदमत नहीं कर सकेगा। अगर वो ऐसा करेगा तो मौत के हवाले कर दिया जाएगा। अगर कोई खादम बाहर लोगों को बरकत दे रहा है तो उसे भी इस कलीसियाई निजाम के साथ जुड़ना पड़ेगा। ये आज लूथरन की तरफ से लिखा गया है, मैं उस शख्स का नाम भूल गया हूँ, मगर देखे ये सच है। आपका चर्च प्रस्तिश की जगह नहीं बल्कि गोदाम बन जाएगा। गौर करें, हैवान की मोहर अब से असरअंदाज हो रही है और हम इसे देख रहे हैं। हो, यही वक्त है जब चर्च को हरकत में आ जाना चाहिए। यकीनन इसे ऐसा ही करना चाहिए। अब उस रोया के असरात पर गौर करें जो इस नबी पर पड़े थे। उसकी वजह से उस बादशाह को देखने और उसकी नाकामी को देखने के बाद उसने देखा कि खुदा उस शख्स से नाराज हुआ और उससे अलग हो गया और उसे कोर से मारा। तब वो हैकल में चला गया और कहा, खुदावंद खुदा, मैं जानता हूँ तू ही खुदा है और मैं एक गलत चीज को देख रहा था। और तब खुदा ने उसे रोया दिखाई और न सिर्फ रोया दिखाई बल्कि रोया की तस्दीक भी की, क्योंकि उनके दरमियान आगे पीछे सराफीम उड़ रहे थे और उनकी आवाज से वो हैकल गूंज रही थी जब वो मिलकर ये पैगाम दे रहे थे। और फिर देखे, उसने कुछ हकीकी देखा और वो एक नबी था। वो एक था, एक नबी वो है जिसके पास कलाम आता है, मगर वो कभी भी उस मकाम तक नहीं पहुंचा था क्योंकि वो अपने हीरो उज़िया से बढ़कर किसी को देखते ही नहीं था। वो तो अपने पास्टर को ही सबसे बड़ा समझ रहा था और जब उसने देखा कि वो कलाम के मुताबिक पूरा नहीं उतरा और उसने देखा कि कलाम ने उस शख्स को इसलिए डांटा कि वो उस काम को कर रहा था जिस काम के साथ उसका कोई सरोकार नहीं था, तो फिर क्या हुआ? तब उसने ऊपर देखा और खुदावंद को देखा। क्या आप सितरों में छुपे हुए कलाम को पढ़ सकते हैं? क्या आप समझ रहे हैं कि अब मैं क्या कह रहा हूँ? खुदावंद यीशु, जिसने ये वादा किया था, जैसा लूत के दिनों में हुआ वैसा ही इब्ने आदम के आने के दिनों में होगा। उसी खुदा ने जिसने बाइबल लिखी है कहा है, यीशु मसीह कल और आज बल्कि अब तक यकसा है। और उसने कहा, जो मुझ पर ईमान रखता है वो काम जो मैं करता हूँ वो भी करेगा। क्या आप मेरा मतलब समझ रहे हैं? तब उस साफ दिल इंसान ने खुदा के जलाल को देखा, उसने उसे हरकत में आते देखा और उसने एक गुनहगार की तरह चिल्लाना शुरू कर दिया और इकरार किया कि वो एक गुनहगार है। उसने इससे पहले इतनी हकीकी और सच्ची चीज कभी नहीं देखी थी। उसने इकरार किया कि वो एक गुनहगार है। फिर क्या हुआ? जब नबी ने गुनाहों का इकरार किया तब हकीकत में गुनाह धुलने शुरू हो गए। जब तक लोग गुनाहों का इकरार करने के लिए तैयार नहीं होते तब तक इन शिफाया इबादात को करने की कोई जरूरत नहीं है। اگر آپ اپنے گناہوں اور بے اعتقادی کو مان لیں گے اور ان غلطیوں کو مان لیں گے جو آپ کر رہے ہیں، تب ہی خدا کچھ کر سکتا ہے۔ مگر جب تک اقرار نہ کیا جائے تب تک کوئی صفائی نہیں کی جا سکتی۔ اور جیسے ہی یسعیاہ نے کہا، مجھ پر افسوس کیونکہ میں نجس لب انسان ہوں اور نجس لب لوگوں میں بستا ہوں، جب اقرار ہوا پھر کروبی انگارہ لے کر آ گیا۔ کیا آپ نے غور کیا؟ خدا کبھی بھی گناہوں کو صاف کرنے کے لیے سیمینری کا استعمال نہیں کرتا۔ اس نے کبھی بھی اسے ایک قانون کی کتاب سے صاف نہیں کیا، اس نے اسے آگ سے صاف کیا۔ خدا ہمیشہ اپنے خادموں کو جب بھی کسی خدمت کے لیے تیار کرتا ہے تو وہ انہیں آگ اور روح کو سے تیار کرتا ہے۔ خدا آگ سے صاف کرتا ہے، نہ کتابوں سے، نہ تعلیم سے، نہ دنیاوی ذہانت سے اور نہ کسی تنظیم سے، بلکہ وہ اپنے خادم کو آگ اور رول کچھ سے پاک کرتا ہے۔ پھر غور کریں، اقرار کرنے کے بعد اور پاک کرنے کے بعد پھر اختیار دیا گیا، تب ہی یسعیاہ کو اختیار ملا۔ اقرار کرنے کے بعد اور پاک ہو جانے کے بعد پاک یسعیاہ نے خدا کو جواب دیا اور کہا، میں حاضر ہوں، مجھے بھیج۔ اسے گناہوں کا اقرار کرنے کے بعد آگ سے پاک کیا گیا، پھر پاک یسعیاہ خدمت کرنے کے لیے تیار ہو گیا، پھر وہ تیار ہو گیا تاکہ دوسروں کے لیے نمونہ بن سکے۔ اب وہ تیار ہو گیا تھا کہ اس کی زندگی دوسروں پر اثر و رسوخ ڈالے، لیکن جب تک اس نے گناہوں کا اقرار نہیں کیا تھا تب تک وہ پاک نہیں ہوا تھا، تب تک اس کا اثر و رسوخ کمزور تھا، وہ تو صرف اس بادشاہ کی کٹ پتلی بنا ہوا تھا۔ اب وہ پاک ہو چکا تھا، اس نے اقرار کیا اور پاک ہو چکا تھا اور بلایا ہوا تھا اور ایک با اختیار نبی بن چکا تھا، اور پھر خدا نے اسے 66 ابواب میں پوری بائبل لکھنے کا شرف بخشا۔ بائبل کی 66 کتابیں ہیں اور یسعیاہ کے 66 ابواب ہیں۔ اس نے پیدائش سے شروع کیا اور درمیان میں یوحنا بپتسمہ دینے والے کے بارے میں لکھا، اور پھر یسعیاہ 65 اور 66 میں سیدھا ہزار سالہ بادشاہ میں پہنچ گیا۔ یہ سچ ہے، یہ مکشفہ ہے، اس نے پوری بائبل کا خلاصہ لکھا ہے۔ کیوں؟ کیونکہ جب اس نے خدا کی حضوری کو دیکھا تو اس نے اپنے آپ کو حلیم بنا لیا تھا۔ پھر اس نے کیا کیا؟ اور جب اس نے یہ کیا اور اپنے آپ کو حلیم بنا لیا اور اسے پاک کیا گیا، اور پاک کرنے کے بعد اسے الگ کیا گیا، اور اس کی خدمت نے لاکھوں لوگوں کو متاثر کیا۔ آج ہمارے پاس یسعیاہ کی کتاب ہے، اس کی تحریر ہے، جس نے اس وقت کے انسان سے لے کر آج تک کے انسان پر اثر ڈالا ہے، اس کا اثر و رسوخ آج بھی جاری ہے۔ بائبل فرماتی ہے ان کے ایمال ان کے ساتھ ساتھ رہتے ہیں، جیسے رول کچھ نے یوحنا کو مکاشفہ میں یا پتمس کے جزیرے میں بتایا تھا، تجھے بادشاہوں، قوموں اور لوگوں کے سامنے نبوت کرنا ضرور ہے۔ مکاشفہ کی کتاب آج بھی نبوت کر رہی ہے، کیونکہ وہ اپنی محنتوں سے آرام پائیں گے اور ان کے ایمال ان کے ساتھ ساتھ ہوتے ہیں۔ ان کا جو اثر و رسوخ تھا وہ ان کے بعد آج بھی موجود ہے، سمجھے؟ واقعی ایسا ہے۔ اور اب آج ہم نے وہی چیز حاصل کر لی ہے، یعنی اثر و رسوخ۔ ہمیں اثر انداز ہونا چاہیے۔ اس سے پہلے کہ ہم لوگوں پر اثر انداز ہو، ہمیں خدا کو جاننا چاہیے اور پاک ہونا چاہیے اور حلیم بننا چاہیے۔ ہمیں اپنے آپ کو نیچے رکھ کر یہ جاننا اور سوچنا چاہیے کہ ہم کتنے چھوٹے ہیں۔ آپ کچھ نہیں ہیں، میں کچھ نہیں ہوں، اور ہم سب کچھ بھی نہیں ہیں، مگر وہ سب کچھ ہے، وہ ہی سارے جلال کے لائق ہے، وہ خدا کا برہ ہے۔ ہمیں اس بات کی ضرورت ہے کہ دوبارہ ہیکل میں جائیں، ہمیں ضرورت ہے کہ ہم پھر سے خدا کے مذبح پر جائیں اور اپنے دلوں میں ایک مذبح بنا لیں جہاں ہم اپنے آپ کو اس کے حوالے کر سکیں، اور پھر ہم دیکھ پائیں گے کہ لشکروں کا خداوند خدا ان آخری دنوں میں دھرتی پر آ کر وہی کچھ کر رہا ہے جو اس نے پہلے یہاں آ کر کیا تھا۔ پھر آپ سمجھ جائیں گے اور چلا اٹھیں گے، مجھ پر افسوس، جب سلگتے کولے نے نبی کو چھو لیا تھا، وہ پاک ہو رہا تھا جتنا پاک ہو سکتا تھا۔ جب خدا کی آواز نے کہا ہماری طرف سے کون جائے گا، تب پھر اس نے کہا، مالک میں حاضر ہوں، مجھے بھیج۔ کیا یہ سچ ہے؟ آئے اس کو گاتے ہیں۔ بول میرے خداوند، بول میرے خداوند، بول اور میں جاؤں گا، مجھے جلدی جواب دے، بول میرے خداوند، بول میرے خداوند، بول اور میں جواب دوں گا، خداوند مجھے بھیج۔ سنو دوستو، اب گناہ اور شرم میں لاکھوں مر رہے ہیں، ان کے دکھ اور درد کی پکار سنو، ان کی نجات کے لیے جلدی بھائی جلدی کر، جلدی جواب دے، مالک میں حاضر ہوں، اب بول میرے خداوند، بول میرے خداوند، بول اور میں جلدی تجھے جواب دوں گا، بول میرے خداوند، بول میرے خداوند، بول اور میں جواب دوں گا، خداوند مجھے بھیج۔ کیا آپ اس سے محبت کرتے ہیں؟ آئیں چند لمحوں کے لیے اپنے سروں کو جھکا کر اس گیت کو گنگنائیں۔ سلگتے کولے نے نبی کو چھوا، آئیں اب ہم اسے گنگنائیں۔ وہ پاک ہو رہا تھا جتنا پاک ہو سکتا تھا، جب خدا کی آواز نے کہا ہماری طرف سے کون جائے گا، تب پھر اس نے کہا مالک میں حاضر ہوں، مجھے بھیج، بول میرے خداوند، بول میرے خداوند، بول اور میں جلدی جواب دوں گا، بول میرے خداوند، بول میرے خداوند، بول اور میں جلدی جواب دوں گا، خداوند مجھے بھیج۔ آسمانی باپ، ہم انتظار کر رہے ہیں تاکہ ساری بے اعتقادی ہمارے اندر سے صاف کی جائے، کیونکہ یہ سچ ہے کہ لاکھوں لوگ گناہ اور شرمندگی میں مر رہے ہیں۔ خداوند، اس سے کیا بھلا ہو سکتا ہے جو ہم اقرار کرتے ہیں، جس کا ہم اقرار کرتے ہیں کہ وہ ہمارے پاس ہے، جبکہ وہ ہمارے پاس ہے ہی نہیں؟ ہمارا اس سے کیا بھلا ہو سکتا ہے جو ہم اپنی عقل سے یہ تصور کرنے کی کوشش کرتے ہیں کہ کچھ واقعہ ہو چکا ہے، جبکہ حقیقی طور سے ہم جانتے ہیں کہ ایسا کچھ بھی نہیں ہوا۔ ہمارے آسمانی باپ، ہم دعا کرتے ہیں کہ تو ہمارے اندر سے ساری بے اعتقادی کو صاف کر دے، ہماری زندگی سے ساری دنیا داری کی باتوں کو دور کر دے، تاکہ ہم خداوند یسوع کے لہو سے پاک ہو سکے۔ خداوند، اس صبح کی رویا سے میں جان گیا ہوں کہ اس شکاگو کے گروہ میں دلہن کا حصہ موجود ہے جو انتظار کر رہا ہے۔ خداوند، میں نہیں جانتا میں کیسے اسے پکڑوں، میں تو صرف بیج بوتا جا رہا ہوں جہاں بھی بو سکتا ہوں۔ میں دعا کرتا ہوں کہ خدا ان میں سے آج رات جو یہاں ہیں اور انہیں یہ تجربہ نہیں ہوا ہے، جنہوں نے کبھی بھی خدا کی حقیقی بادشاہی کو ظاہر ہوتے ہوئے نہیں دیکھا ہے، جنہوں نے کبھی بھی ایسے پھل نہیں دیکھے ہیں کہ اپنی زندگیاں کلام کے مطابق گزار سکے اور ایسا کر سکے اور مزید ایسی باتیں کر سکے، خداوند ہونے دے کہ آج رات ہی وہ رات ہو جس میں ایسا کر سکے۔ باپ، اس دعا کو قبول کر، ہم یہ یسوع کے نام میں مانگتے ہیں، آمین۔ اب بڑی تعظیم سے، مجھے یقین ہے کہ آپ مجھے اچھی طرح جانتے ہیں، مجھے امید ہے کہ آپ مجھے جانتے ہیں، میں انتہا پسند نہیں ہوں، اگر میں ہوں تو میں یہ نہیں جانتا، اور میں ایمان نہیں رکھتا کہ خدا انتہا پسند لوگوں کو عزت دیتا ہے۔ ان تمام سالوں میں اور کھیت میں کام کرتے کچھ نہ کچھ تو ہوا ہوگا، لیکن میں تو آپ کا بھائی ہوں، میں اپنے پورے دل سے ایمان رکھتا ہوں، یہ نسل جو اب رہ رہی ہے दुल्हन के उठाए जाने की गवाह होगी। ये कितना करीब है, मेरा यही ईमान है, मुझे इसके अलावा कुछ नजर नहीं आ रहा। देखें, सारी बातें ठीक ठीक पूरी हो रही हैं। क्या आखिरी बात जो सदूम के जलाए जाने से पेशतर हुई आपको याद है? खुदा जिस्म में जाहिर हुआ था, वो इंसान के रूप में आया था। उसने गोश्त खाया और गाय का दूध पिया और मकई की रोटी खाई और बछड़े का गोश्त भी खाया था, और वो वहाँ ठहरा और खाना खाया। और इब्राहिम, जिसने उससे बातें की थी, उसको कहा था कादरे मुतली खुदा। क्या वो इंसानी बदन था? जी हाँ, वो एक नमूना दिखा रहा था कि वो आखिरी दिनों में क्या करने जा रहा है। यीशु ने इसका जिक्र किया और उसकी खिदमत पर गौर करें जो उसने की थी। पहली बात, उसने उसके वादे का दोबारा जिक्र किया है। क्या आप इसे थियोलॉजी की तरफ से समझ रहे हैं? देखें, उसने कहा था, मैंने तुझसे वादा किया था और अब मैं यहाँ आया हूँ ताकि इस वादे को पूरा करूँ। अब हम किस तरह जान सकते हैं कि वादा पूरा होने वाला है? देखें, वो लोग इंतजार कर रहे थे इससे थोड़ी देर पहले कि सदूम पर आग बरसाता। इब्राहिम और सारा वादे के फर्जंद के मुंतजिर थे। खुदा जिस्म में जाहिर हुआ और उन्हें निशान दिखाए। यीशु ने उन निशानों का जिक्र किया है कि उसकी आमद से पेशतर वो जाहिर होंगे, और यीशु ही वादे का फर्जंद है। और हम उन निशानों को पिछले 15 सालों से देख रहे हैं, और फिर भी कलीसिया बदतर होती जा रही है। इसमें हैरत नहीं कि हम देख सकते हैं कि हम लौदीकिया के जमाने में हैं। अब रूहुल कुछ यहाँ है, हो सकता है यहाँ कोई उसका चुना हुआ हो। हम बीमारों के लिए दुआ करते हैं, लेकिन अब मैं लोगों को मज़बा पर बुला रहा हूँ। मैं दोनों इकसाम के लोगों को बुला रहा हूँ, वो जो इकरार कर चुके हैं और वो जिन्होंने अभी तक इकरार नहीं किया। मैं आपसे कहता हूँ कि आप मेरे साथ खुदा की हैकल में चले जो आपके अंदर है। आप गुनाहों का इकरार अपने दिल से करें और कहें, खुदावंद खुदा, मुझे पाक कर दे, और फरिश्ते को सुलगते हुए अंगारे के साथ भेज ताकि मेरी सारी बेएतकादी मुझसे दूर कर दे, ताकि आज रात मैं खुदा की हजूरी को पहचान सकूं, जैसा यशायाह ने किया था जब फरिश्ते ने उसे छुआ था। मैं चाहता हूं कि आप लोग नहायत संजीदा होकर ऐसा ही करें। और अब इस जमाने के लिए हमसे एक वादा किया गया है। हमें थियोलॉजी के एक बड़े ग्रोह का वादा नहीं दिया गया, मगर हमसे वादा किया गया है। उन यहूदियों पर गौर करें जिन्हें 2000 सालों से थियोलॉजी दी गई थी, मगर उनके बर्बाद होने से पहले उनको एक निशान दिया गया। लूत और उन्हें एक दूसरा निशान दिया गया था, उन्होंने भी उस निशान को देखा था। और अब अगर खुदा लोगों को, जब यीशु जमीन पर था तो उसने भी यहूदियों को यही निशान दिया था। उसने ये निशान सामरियों को भी दिया, मगर गैर अकवाम को वो निशान नहीं दिया गया था। अब ये गैर अकवाम के जमाने का इख्तिताम है, तब उनका जमाना था। अब गैर अकवाम की कलीसिया की बलाहट का वक्त है। अब देखें, खुदा अपना प्रोग्राम बदल नहीं सकता क्योंकि वो लाफानी और कामिल है। वो लामहदूद, आलम कुल, कादर मुतलिक और हर जगह मौजूद है। अगर वो ऐसा नहीं है तो फिर वो खुदा नहीं है। लिहाजा आप देखें, उसे वही कुछ अब करना है जैसा उसने तब किया था। यही वजह है कि हर नस्ल जान जाती है कि वो अपने आप को हमेशा एक ही तरीके से जाहिर करता है। इसी से वो जानते हैं कि वो यक्षा है। अब अगर आज रात यीशु मसीह इस प्लेटफॉर्म पर खड़ा हुआ हो, अगर वो यहाँ खड़ा है तो वो वही करेगा जो उसने तब किया था जब वो पहले यहाँ आया था, ताकि लोग समझ सके कि वो खुदा का बेटा है। अब वो यहाँ मौजूद है, उसने यहाँ होने का वादा किया था, और यही एक तरीका है जिससे वो अपने वादे के मुताबिक काम कर सकता है। मैं अंगूर की ताक हूँ, तुम मेरी डालियाँ हो, और डालियाँ इस बात को जाहिर करती है कि वो ताक से जिंदगी हासिल कर रही है, वरना उनमें जिंदगी नहीं है। लेकिन अगर डालियों में जिंदगी है तो फिर वही जिंदगी होनी चाहिए जो ताक के अंदर मौजूद है। ये अपने आप को पुरजोश रखती है ताकि अपने आप को डालियों में धकेल सके। अब कुछ लम्हों के लिए ताजीम करें, और आसमान का खुदा मेरी मदद करे, जो कलाम मैंने अभी सुनाया है, जब यशाया जब उस मकाम पर आया कि उसने उस ईमानदार आदमी को नकाम होते हुए देखा जो खुदा की नुमाइंदगी करने की कोशिश कर रहा था, तब यशाया ने देखा कि खुदा नीचे उतर आया है, और उस हकीकत को देखकर वो चिल्ला उठा, मुझ पर अफसोस, اور خدا نے ایسا کرنے کا وعدہ کیا ہے. اس نے ہر ایک نسل سے یہ وعدہ کیا ہے. ہماری نسل میں بھی وہ اس کو پورا کر رہا ہے. ہم اس کی آمد کی ساری باتیں ترتیب سے پوری ہوتی ہوئی دیکھ رہے ہیں. اب کیا آپ ایمان رکھتے ہیں کہ وہ یہاں ہے؟ اب کاش وہ میری مدد کرے. اب میں جاننا چاہتا ہوں یا کتنے بیمار لوگ ہیں. اپنے ہاتھوں کو بلند کرے. آپ ایمان رکھتے ہیں؟ اب میں آپ سے کہتا ہوں کہ عبرانیوں کا یہ حوالہ تھام لے. وہ ہمارا سردار کاہن ہے جس کا ہم اقرار کرتے ہیں اور اپنی کمزوریوں میں اسے چھو سکتے ہیں. اب آپ دعا کرے کہ خدا مجھے چھو لے. اور پھر تو واپس بھائی برینم سے بول جس طرح تو نے اپنے حقیقی بیٹے کے وسیلہ سے کیا تھا. یہ تو صرف لے پالک بیٹا ہے جس طرح میں ہوں. لیکن تو نے وعدہ کیا ہے کہ تو آخری دنوں میں ایسا کرے گا. اب خداون مجھے کچھ حقیقی دکھا. آپ دعا کرے.
Upon the basis of my heart being poured out to Chicago and wherever I go, may he confirm it to be so.
آسمان کے خدا، اس بنیاد پر میں نے اپنا پورا دل یہاں شکاگو میں انڈیل دیا ہے. جیسے کہ جہاں بھی میں جاتا ہوں ایسا ہی کرتا ہوں. تو اپنے کلام کو ثابت کر. وہ آدمی جو ابھی اپنی سیٹ سے کھڑا ہوا ہے وہ ایک قداور شخص ہے. یہاں میرے سامنے بیٹھا ہوا ہے جس نے اپنے ہاتھ اٹھائے ہوئے ہیں. آپ نہیں، وہ جو پیچھے ہے سفید شرٹ پہنے ہوئے ہے. آپ اپنے لیے نہیں بلکہ کسی دوسرے کے لیے دعا کر رہے ہیں. وہ خادم ہے. کیا آپ ایمان رکھتے ہیں کہ میں اس کی پریشانی بتا سکتا ہوں؟ اسے دل کا مرض ہے. اگر یہ سچ ہے تو اپنا ہاتھ اٹھائے. اب اس کے لیے ایمان رکھیں. اگر آپ صرف ایمان رکھیں گے، لیکن آپ کو اس پر ایمان رکھنا ہوگا. اگر آپ اس پر ایمان نہیں رکھیں گے تو یہ کام نہیں کرے گا. انسان کو سنجیدگی سے ایمان رکھنا چاہیے. ادھر 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 نیچے یہاں ایک سرے پر ایک عورت بیٹھی ہوئی ہے. دوسری خاتون دوسری قطار میں ٹھیک یہاں پیچھے. وہ بڑی آنت کی بیماری میں مبتلا ہے. یہ انفیکشن اس کی بڑی آنت میں ہے. خاتون جو آخر میں ادھر ہے سفید بالوں والی، آپ کھڑی ہو جائیں تاکہ لوگ آپ کو دیکھ سکے. جی ہاں، آپ ہی ہیں. یہ سچ ہے. یہ انفیکشن بڑی آنت میں ہے اور اس کے علاوہ دوسری پچیدگیاں بھی ہیں. اگر یہ سچ ہے تو اپنا ہاتھ اٹھائے. اب اس نے کس کو چھوا ہے؟ مجھے نہیں، اس نے یسوع کو چھوا ہے. یسوع مسیح کل اور آج بلکہ ابد تک یکساں ہے. ایک خاتون یہاں ٹھیک پیچھے بیٹھی ہوئی ہے. وہ ایک ذہنی بیماری سے اور اعصابی پیچیدگی سے دکھ اٹھا رہی ہے. آپ کا نام ہے مسز پیفر. کیا آپ پورے دل سے ایمان رکھتی ہیں؟ اپنے قدموں پر کھڑی ہو جائیں. میں آپ کو نہیں جانتا، مگر یسوع مسیح آپ کی تمنا کو پورا کرتا ہے. میں نے انہیں اپنی زندگی میں کبھی نہیں دیکھا. یہ میرے لیے اجنبی ہے. سب ٹھیک ہو جائے گا، فکر مت کرے. آپ کے ایمان نے آپ کو اچھا کر دیا ہے. کیا آپ ایمان رکھتے ہیں؟ کیا آپ نہیں دیکھ رہے؟ وہی کچھ ہو رہا ہے جس کا اس نے وعدہ کیا تھا. وہ آدمی جو وہاں پیچھے بیٹھا ہوا ہے، کیا آپ وہاں وہ روشنی دیکھ نہیں پا رہے؟ اس کی حالت بہت خراب ہے. اس کے گلے میں گلٹی ہے. اس کا ایک آپریشن ہو چکا ہے. ڈاکٹر نے اسے بہت زیادہ امید نہیں دی. کیا آپ ایمان رکھتے ہیں کہ خدا آپ کو ٹھیک کر دے گا؟ مسٹر سٹولنک، کیا آپ اسے قبول کرتے ہیں؟ کیا آپ پورے دل سے ایمان رکھتے ہیں؟ ٹھیک ہے، اپنے قدموں پر کھڑے ہو جائیں. یسوع مسیح آپ کو ٹھیک کر دے گا اگر آپ ایمان رکھیں گے تو. یہ خاتون جو یہاں اسٹریچر پر لیٹی ہوئی ہے، بلا شبہ آپ کے پاس کوئی دعائیں کارڈ نہیں ہے. اس وقت کسی کے پاس بھی دعائیں کارڈ نہیں ہے. آپ کو فالج ہے. کیا آپ ایمان رکھتی ہیں کہ یہ سچ ہے؟ کیا آپ ایمان رکھتی ہیں جو کلام آج رات آپ نے سنا ہے وہ سچ ہے؟ اگر آپ ایسے ہی پڑی رہی تو آپ مر جائیں گی. مگر یسوع مسیح فالج کے مریض کو ٹھیک کر سکتا ہے. کیا آپ ایمان رکھتی ہیں کہ وہ ایسا کرے گا؟ اگر آپ ایمان رکھیں گی اور اسے قبول کریں گی تو پھر آپ ابھی یسوع مسیح کے نام سے اسٹریچر سے اٹھ کر اپنے گھر جا سکتی ہیں اور ٹھیک ہو سکتی ہیں. वो स्ट्रेचर से उठकर आ रही है। वो किसी दिन फालज की मारी हुई थी, मगर अब कोई थोड़ी सी उसकी मदद करे, कोई भी। वो खुद उठकर चल रही है यीशु मसीह के नाम में। वो मुकम्मल ठीक हो गई है। क्या पूरे दिल से ईमान रखते हैं? तो फिर अपने कदमों पर खड़े हो जाएं। फालज की मारी हुई खातून जमात में चल कर आ रही है। खुदावंद मुझसे बोल, मुझे मसा दे। क्या पूरे दिल से ईमान रखते हैं? यहाँ एक और फालज का मारा हुआ शख्स था, अपनी चारपाई से उठा है। चारपाई से उठकर खुदा को जलाल दे रहा है। क्या आप ईमान रखते हैं? वो दूसरा कहा गया, सारी चारपाइयां और सब कुछ खाली हो गया है। हर एक अपने कदमों पर खड़ा होकर खुदा की तमजीद कर रहा है। जब सुलगते हुए कोले ने नबी को छुआ था, फालज की मारी हुई खातून मंबर पर चलकर आ रही है। खुदा की हमद हो, उसकी तारीफ हो, सारा जलाल उसी को मिले। यहाँ एक और फालज का मारा हुआ शख्स मंबर पर चलकर आ रहा है। बाय फेथ देखे किस तरह वो कदम उठा उठा कर आ रहा है। आए खुदा की हमद करे, अपने हाथ उठाकर खुदा को जलाल दे।